نحمده ونستعينه ونستغفره ونعوذ بالله من شرور انفسنا ومن سيئات اعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له واشهد ان لا اله الا الله وحده لا شريك له واشهد ان محمدا عبده ورسوله اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم لقد كان لكم في رسول الله اسوه حسنه البتہ تحقیق رسول اللہ صلی اللہ علیہ وسلم کو اللہ تعالیٰ نے تمہارے لیے بہترین نمونہ بنایا. سورۃ الاحزاب آیت نمبر 21 میں اللہ تعالیٰ نے یہ ارشاد فرمایا کہ تمہارے لیے جو اگزامپل ہیں وہ ہیں تمہارے نبی صلی اللہ علیہ وسلم. سیرت پر آپ نے کافی درس سنے ہوں گے, سیرت کافی جگہ پہ اس کے اوپر لیکچرز ہوتے ہیں, آپ نے ضرور آپ صلی اللہ علیہ وسلم کی زندگی کے ڈفرینٹ اسپیکٹس کو دیکھا ہوگا. لیکن آج جس ٹاپک پہ ہم بات کرنے لگے ہیں وہ ایسا ٹاپک ہے آپ صلی اللہ علیہ وسلم کی زندگی میں سے, سیرت میں سے, جو نہایت ضروری ہے ہمارے لیے سیکھنا, سمجھنا اور عمل کرنا. اور وہ کیا ہے ٹاپک؟ وہ ٹاپک کا نام ہے برداشت. میں صرف آپ کو نہیں سنا رہی, میرے لیے بھی ہے. آپ سب کے پاس پیپر آ گئے ہیں, پینسلز آ گئی ہیں. اچھا, میں آپ کو بتاؤں گی کہ آپ نے ان سے کیا کرنا ہے. بات دراصل یہ ہے کہ آج کے اس وقت میں عدم برداشت اس قدر زیادہ ہو گئی ہے, چاہے آپ پرائیویٹ زندگیاں لے لیں, پبلک لائفز لے لیں, ہر جگہ عدم برداشت. کسی سے میری بات ہوئی کہ آج کل کیا وجہ ہے اتنی زیادہ ڈائیورس کیسز کی, تو انہوں نے کہا کہ لڑکوں میں بھی لڑکیوں میں بھی برداشت ختم ہو چکی ہے, برداشت نہیں رہی. اگر آپ رشتے داروں میں دیکھیں آپس میں, بہن بھائی ایک دوسرے سے کٹ آف ہوئے میں کیوں, ایک دوسرے کی بات برداشت نہیں ہے. بچے والدین کے خلاف کیوں اٹھ کھڑے ہوتے ہیں, والدین کی بات برداشت نہیں ہو رہی. اجتماعی زندگی میں دیکھیں, اس کو معاشرے میں اپنے دیکھ لیں, سوسائٹی میں دیکھیں آج کیا ہو رہا ہے, مسلمان مسلمان کا گلا کاٹ رہا ہے. کیوں؟ برداشت نہیں ہے. کہ تم میرے فرقے سے الگ ہو تو تمہیں جینے کا حق نہیں, یا تو تمہاری اور میری سوچ ایک ہو, اگر سوچ مختلف ہے ختم کر دیا جاتا ہے. اسی طرح غیر مسلموں کے ساتھ برداشت ختم ہو چکی ہے, اور آج اسی لیے مسلمان پوری دنیا میں اس قدر ذلیل ہو رہے ہیں, ان کا نام بدنام ہو رہا ہے, کہ یہ وہ لوگ ہیں جن میں ٹالرنس نہیں ہے, یہ ٹالریٹ نہیں کرتے کسی کو. تو آج ہم اپنے نبی کی زندگی سے دیکھیں گے کیا ان میں بھی ٹالرنس نہیں تھی, کیا وہ بھی ہمارے جیسے تھے؟ جیسا آج ہمارا معاشرہ ہے, آپ صلی اللہ علیہ وسلم تو رحمت للعالمین جن کو کہا جاتا ہے, اور جن کے بارے میں یہ ہے کہ ان کے جو تعلقات کافروں کے ساتھ تھے, ان کے جو تعلقات مسلمانوں کے ساتھ تھے بہترین, یعنی غیر مسلم بھی آج یہ اعتراف کرتے ہیں کہ 100 وہ لوگ جو جنہوں نے ہسٹری میں, پوری ہسٹری میں جو انقلاب لے کر آئے اور جو بیسٹ تھے, ان میں ٹاپ پہ مسلمان نے نہیں رکھا, غیر مسلم نے کہا ٹاپ پہ محمد صلی اللہ علیہ وسلم. اور آپ صلی اللہ علیہ وسلم کا کارنامہ کیا تھا؟ یہ نہیں تھا کہ آپ نے کوئی جگہ فتح کر لی, مدینہ میں حکومت قائم کر لی, یہ کارنامہ نہیں تھا. فتوحاتوں بہت سے لوگوں نے کی. آپ صلی اللہ علیہ وسلم کا کارنامہ یہ تھا کہ آپ نے دلوں کو جیت لیا. اتنے مختصر عرصے میں وہ انقلاب لے کر آئے جو لوگ پوری زندگی میں بھی نہیں لا پاتے. 23 ایئرز میں, 23 سالوں میں آپ صلی اللہ علیہ وسلم نے لوگوں کو ایسا کر دیا کہ ان کی زندگیاں یکسر بدل گئیں. جن کو کہتے تھے زمانہ جاہلیت سے تعلق رکھنے والے لوگ, وہ کیا ہو گئے؟ رضی اللہ عنہم ورضوا عنہ, اللہ ان سے راضی ہو گیا, وہ اللہ سے راضی ہوئے. اتنے مختصر عرصے میں اتنا بڑا چینج, کیونکہ انسان کو بدلنا سب سے مشکل کام ہے. ہم اپنے آپ کو نہیں بدل سک پاتے, پوری زندگی کوشش کرتے رہتے ہیں نا. اور آپ صلی اللہ علیہ وسلم کا کارنامہ یہ ہے کہ یہ وہ لوگ جو جاہل لوگ کہلاتے تھے, امی لوگ کہلاتے تھے, وہ صحابہ کرام بن گئے، وہ عشرہ مبشرہ بن گئے، یہ تھا آپ کا کارنامہ. اس سب کے پیچھے کیا تھا؟ آج ہم دیکھیں گے کیا آپ صلی اللہ علیہ وسلم کو زندگی میں آئیڈیل حالات ملے، کیا ان کے سامنے کبھی کوئی ایسی بات نہیں آئی، کوئی ایسے واقعات نہیں آئے، کوئی ایسی چیز نہیں آئی کہ جو ان کو غصہ دلاتی یا جو عدم برداشت ان کے اندر پیدا کر دیتی. یا آپ صلی اللہ علیہ وسلم فرماتے، ایک اشارہ کرتے کسی صحابی کو تو وہ اس شخص کا سر تن سے جدا کر دیتا. مطلب آپ صلی اللہ علیہ وسلم کسی وقت میں بھی ٹیمپر لوز کر سکتے تھے نا، برداشت ختم ہو سکتی تھی نا، لیکن آپ پوری زندگی میں دیکھیں، آج ہم واقعات دیکھیں گے آپ صلی اللہ علیہ وسلم کی زندگی سے جس میں انسان ایکسٹریم پہ جا کے ریاکٹ کرتا ہے، لیکن آپ صلی اللہ علیہ وسلم نے کیسا ریاکٹ کیا وہ ہم دیکھیں گے. اور آپ کو جو کاغذ دیے گئے ہیں ان کا مقصد یہ ہے کہ میں آپ کو تقریباً 12 کے قریب سوالات کہوں گی، آپ سب نے اپنے آپ کو خود نمبر دینے ہیں. سب سے مشکل کام ہے شاید، لیکن انسان سب سے زیادہ خود کو خود پہچانتا ہے، کوئی اور نہیں بتا سکتا. آپ شاید میرے بارے میں بڑی اچھی رائے دیں، لیکن جب میں اپنے بارے میں خود کو نمبر دینے لگوں تو شاید 0 دوں. اس لیے کہ انسان اپنے آپ کو خود جانتا ہے. تو ہم نے کسی کو بتانے نہیں ہے نمبر، نہ کوئی کسی سے پوچھے کہ تمہارے کتنے نمبر آئے. ٹھیک ہے، ہر ایک اپنے آپ کو خود نمبر دے گا. میں آپ کو واقعہ بتاؤں گی اور آپ کو بتاؤں گی کہ کیا ریاکشن تھا ہمارے نبی صلی اللہ علیہ وسلم کا. اور آپ کا اگر ریاکشن وہی ہوا تو آپ اپنے آپ کو 10 نمبر دیں گے. اگر آپ کا ریاکشن اس سے کلوز قریب تر ہوا، یعنی میں بھی شاید ایسا ہی کرتی، تو 5 نمبر دیں. اور اگر اس سے اپوزٹ ہوا تو 0. اور گھر جا کے آپ نے اپنے نمبر یہاں پہ نہیں کرنے، گھر جا کے آپ نے اپنے نمبر ٹوٹل کرنے ہیں. اگر 12 سوال ہیں تو 120 میں سے آپ کے کتنے نمبر آتے ہیں، پتا چل جائے گا میرے اندر کتنی برداشت ہے. ہم نے جانچنا ہے نا میرے اندر بھی برداشت ہے یا نہیں، میں اپنے نبی کے اسوہ سے کتنی قریب ہوں. میں نے ابھی آپ کو آیت جو بتائی کہ آپ صلی اللہ علیہ وسلم کو اللہ تعالیٰ نے ہمارے لیے نمونہ بنایا کہ یہ ہیں تمہارے لیے آئیڈیل، میں اپنے آئیڈیل سے کتنی قریب ہوں یا بہت دور ہوں. تو یہ صرف اپنے انالیسس کے لیے، کسی اور کے لیے نہیں. نہ آپ کے نمبر کہیں ڈسپلے ہونے ہیں نہ کچھ، لیکن آنیسٹلی ہم نے اپنے آپ کو نمبر دینے ہیں. ٹھیک ہے، جب میں آپ کے لیے یہ درس تیار کر رہی تھی تو سبحان اللہ، اس وقت ہی کچھ ایسی نیوز چل رہی تھی جس میں مسلمانوں کے اوپر بہت ساری کچھ بات ہو رہی تھی، مسلمان کیسے ہیں، مسلمان اس وقت دنیا میں کیا کر رہے ہیں، اور آپ کو بھی پتہ ہے کیا نیوز ہے آج کل جو بھی چل رہی ہیں. اور جب ساتھ ساتھ میں سیرہ پڑھ رہی تھی، آپ صلی اللہ علیہ وسلم کی زندگی کو پڑھ رہی تھی، اور بلیو می یہ میرے ساتھ ہوا ہے کہ ایسے لگ رہا تھا اس کی ٹھنڈک جو ہے نا سیرت کی، وہ میرے سینے تک آ رہی ہے، اس کی ٹھنڈک آئی کوڈ فیل اٹ. اور میں کہہ رہی تھی نہیں، آج کا جو مسلمان کر رہا ہے وہ نہیں ہے جو میرے نبی تھے. اور آج لوگوں جو باہر ہیں، اے لوگوں سن لو، میرے نبی کا طریقہ وہ ہے کہ اگر تم جان لو تو تم سب یک زبان بولو، واقعی ان سے بیسٹ کوئی انسان نہیں ہو سکتا، واقعی نہیں ہو سکتا. مگر ان بیچاروں کو کیا پتا، ہم تو خود اپنے نبی کی زندگی نہیں جانتے تو ہم کسی اور کو کیا بتائیں گے میرے نبی کیا تھے. جب آپ ان کو جان لیں گے نا تو آپ بھی یہی محسوس کریں گے. تو انشاءاللہ تعالی ہم دیکھیں گے. اور پینسل پیپر سب کو مل گئے ہیں نا، جو لوگ آن لائن ہیں سن رہے وہ بھی پینسل پیپر اپنے تیار رکھیں. تو ایک بات شروع کرنے سے پہلے یہ یاد رکھیے گا، جتنے واقعات میں آپ کو بتاؤں گی ان میں ذہن میں رکھیے گا کہ ہمارے نبی صلی اللہ علیہ وسلم جہاں رسول تھے، نبی تھے، وہاں وہ انسان بھی تھے، بشر تھے. اس لیے یہ مت کہیے گا وہ تو نبی تھے انہوں نے تو یہ کرنا ہی تھا، نہیں. اس لیے کہ وہ نبی تھے لیکن انسان تھے تو ان کو غصہ بھی آتا تھا، انسان تھے تو ان کو لوگوں کی باتیں تکلیف بھی دیتی تھی، उनको भी दुख होता था इसी तरह जैसे हमें किसी की बात सुन के दुख होता है, जैसे हमें तकलीफ होती है, जैसे हमें कांटा चुभता है तो तकलीफ होती है, उनको भी कांटा चुभता था तो तकलीफ होती थी। वो इंसान थे, लोगों की बातें और उनके ताने उनका भी दिल छलनी करते थे। ये नहीं है कि मैं और आप, हाँ हम तो इंसान है तो हमें तो ऐसा होगा, वो तो नबी थे जी, उनका क्या, ये मत कहो, क्योंकि उनके अंदर भी जज्बात वही थे जैसे एक इंसान के अंदर होते हैं, तभी आपको ये बातें समझ में आएंगी। अदरवाइज अगर ये कह के छोड़ दिया जाए तो फिर तो अपने कंपैरिजन आप कुछ कर ही नहीं सकते, एनालिसिस कर ही नहीं सकते ना। तो सबसे पहले अगर आप सल्लल्लाहु अलैहि वसल्लम की मक्की जिंदगी देखी जाए ना, पूरी मक्की जिंदगी को एक लफ्ज में आप डिस्क्राइब कर सकते हैं और वो है बर्दाश्त। पूरी मक्की जिंदगी सिवाय बर्दाश्त के और कुछ नहीं था। क्यों? इसलिए अल्लाह ताला का हुक्म था सबर, बर्दाश्त, बस रिएक्ट भी नहीं करना। यानी एक बंदा आपको मार रहा है, टॉर्चर दे रहा है, बिलाल हैं, सुहेब हैं, खबाब हैं, इन लोगों को जो टॉर्चर हो रहा था, तो आप बताएं कि एक बंदा सोचता है, एक वक्त वो आता है ना, इंसान कहता है कि जब मुझे इतना मार ही रहे हो, मैंने तो मर ही जाना है, अम्मार हैं, यासिर हैं, तो मैंने तो मर जाना है, तो क्यों ना बदला ले लूं, मैं क्यों ना हाथ उठाऊं, तुझे मार के मरूंगा, इंसान सोचता है ना। ये क्या वजह थी, उनके क्या बाजुओं में जान नहीं थी कि वो एक एक लगा देते? हाँ, ऐसा हो सकता था, क्यों रुके हुए थे? अल्लाह ताला का हुक्म है कि बर्दाश्त करो। तो पहला सवाल मेरा यही है आपसे कि सोचें कि अगर मेरे ऊपर कोई ऐसे हालात आ जाएं, इतनी सख्ती को छोड़ दे, इतनी नहीं सख्ती कि टॉर्चर ऐसे हो रहा है, ऐसे कोई हालात आ जाएं जिसमें दीन की वजह से मुझ पे प्रेशर हो, मेरे हालात तंग हो जाएं, मैं मुश्किलात में पड़ जाऊं, तो क्या मैं बर्दाश्त करूंगी और दीन को पकड़े रखूंगी या दीन को छोड़ दूंगी? अगर 10 नंबर आप देंगे तो सिर्फ उसी वक्त दीजिएगा अपने आप को, जिस वक्त आप ये जानते हो कि हाँ जो मर्जी हो जाए इस दीन को नहीं छोड़ूंगी। क्योंकि इनके ऊपर बड़े सख्त हालात आए थे, इन्होंने अपने दीन को पकड़े रखा क्योंकि उन्होंने बर्दाश्त किया, बर्दाश्त थी उनमें। हाँ जी, तो जब ये सवाल ये है कि क्या मेरे ऊपर सख्त हालात आए, इतने सख्त कि लोग मुझे छोड़ रहे हैं, लोग मुझे देख रहे हैं तो ताने दे रहे हैं, मुझे हर तरफ लोगों की नजरों का सामना करना पड़ा, क्या फिर भी मैं बर्दाश्त करूंगी और इस दीन पे रहूंगी? नहीं, एक ही क्वेश्चन है, मेरे अंदर क्या इतनी बर्दाश्त है कि मैं अपने दीन की खातिर कोई भी कुर्बानी दूं, बस ये क्वेश्चन है। अच्छा, फिर अगला एक वाकया मैं आपको सुनाती हूं। हम कह देते हैं ना कि बस मैं क्या करूं, मेरा क्या कसूर है, लोग ही मुझे गुस्सा दिलाते हैं। अगर लोग ऐसा नहीं करें तो मेरे अंदर बड़ी बर्दाश्त है, बर्दाश्त मेरी खत्म कब होती है? लोगों का कसूर है ना, ये इस तरह काम करते क्यों? जब ये ऐसे काम करते हैं तो तभी मुझे गुस्सा आता है, तभी मैं आपे से बाहर हो जाती हूं, तभी मैं गलत रिएक्शन करती हूं। तो देखिए, एक वाकया मैं आपको बताती हूं। आप सल्लल्लाहु अलैहि वसल्लम मस्जिद में है, एक बद्दू आता है और एक तरफ बैठ के पेशाब करने लगता है, सहाबा कराम भागते हैं, ये क्या कर रहे हो, ये क्या कर रहे हो, उठो यहां से। आप सल्लल्लाहु अलैहि वसल्लम मना फरमा देते, फरमाया इसको छोड़ दो और एक डोल पानी का बहा दो, तुम्हें आसानी पैदा करने के लिए पैदा किया गया, सख्ती के लिए नहीं किया गया। ये बुखारी की हदीस है। अब सोचें, अपने आप को इसमें नंबर दें कि अगर मैं देखूं, मस्जिद को तो छोड़ दे, मस्जिद तो अल्लाह का घर है, मेरे अपने घर में कोई मेरा बाथरूम गंदा कर देता है तो मैं क्या रिएक्ट करती हूँ? क्या इसी तरह के कोई बात नहीं है, साफ कर लूंगी, क्या फर्क पड़ता है? या मैं कहूंगी कि ये क्या इसने किया, और बहुत गुस्सा करूंगी और बातें बनाऊंगी और आइंदा ये नहीं आया यहाँ पे। तो आप सल्लल्लाहु अलैहि वसल्लम तो फरमाते हैं बेशक अल्लाह ताला नरमी करने वाला है और नरमी को महबूब जानता है, اور نرمی کرنے پر جو عطا فرماتا ہے نا وہ سختی پر نہیں عطا فرماتا. تو آپ صلی اللہ علیہ وسلم کی پوری زندگی نرمی والی ہے, پولائٹ, اتنے پولائٹ کہ یہ واقعی وہ چیز ہے جس پہ انسان آپے سے باہر ہو جائے, کتنا غصے میں آ جائے کہ یہ کیا کر رہا ہے, یہ طریقہ ہے کوئی. پھر ایک اور واقعہ, آپ صلی اللہ علیہ وسلم حد جاری کرتے ہیں لیکن زبان سے ایسے کوئی الفاظ نہیں نکالتے جس میں دوسرے کو ڈیگریڈ کرنا ہو, اس کو ملامت کرنی ہو, ایسی کوئی چیز نہیں کرتے. اور ہم اس میں اپنے آپ کو اس طرح سے رکھ کے دیکھیں گے اس واقعے میں کہ ہم جب دین کی طرف آ جاتے ہیں, دو چار کلمے ہم نے پڑھ لیے, حجاب لینا شروع کر دیا, تو اب ساری دنیا ہمیں ایسے نظر آتی ہے کہ یہ تو بالکل حقیر کیڑے ہیں, ان کا کیا, سارے بالکل گناہگار ہیں, ان کو نہ کچھ پتہ ہے نہ آتا ہے, بس ان کے بارے میں ہر وقت باتیں کرتے رہنا, ہر وقت ان کو برا بھلا کہتے رہنا, ہر وقت لان تان کرتے رہنا. اب ایک آدمی آیا ہے, شراب پی دیا اس نے, اور یہ آدمی وہ ہے کہ جو بار بار آتا ہے یہی کام کیا ہوتا ہے, بار بار شراب پی کے آ جاتا ہے, بار بار اس کو حد لگائی جاتی ہے اور بار بار پھر وہ یہی کام کرتا ہے. کوڑے لگتے تھے اس زمانے میں جو شرابی ہوتا تھا, تو جب ایڈکشن اتنی زیادہ تھی نا, ایڈکشن غالب آ جاتی تھی, پھر وہ شراب پی لیتا تھا. تو اب کی دفعہ جب وہ آتا ہے تو ایک صحابی کہتے ہیں اللہ کی لعنت ہو اس پہ, بار بار یہی کام کر لیتا ہے. اب ہم ایسے موقع پہ کیا کہتے ہیں, ہم کسی کو دیکھتے ہیں کہ کوئی غلط کام کر رہا ہے تو ہم کیا لان تان کرتے ہیں یا اس کی کوئی بھلائی ڈھونڈنے کی کوشش کرتے ہیں اور اچھی طرح اصلاح کرنے کی کوشش کرتے ہیں؟ کیونکہ ہمارے نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا ایسا مت کرو. یہ اللہ اور اس کے رسول سے محبت کرتا ہے. کتنی پیاری ایک بات نکالی, شراب تو پیتا ہے, بار بار آتا ہے, حد جاری ہوتی ہے, ایک بڑا گناہ کر رہا ہے, لیکن یہ اللہ اور اس کے رسول سے محبت کرتا ہے. یہ مجھے حدیث اتنی پیاری لگتی ہے, بخاری میں ہے یہ, اس لیے کہ جب میں اللہ سے بات کرتی ہوں تو میں بھی یہی کہتی ہوں کہ اللہ میں بھی بہت گناہگار ہوں لیکن ایک بات سن رہی ہے, اللہ میں تجھ سے محبت کرتی ہوں. بس یہ آدمی شرابی تھا, آدھی شرابی, لیکن آپ صلی اللہ علیہ وسلم نے دیکھو اس کی ایک اچھی بات نکال کے فوراً اس کی اچھی بات آگے کی. یہ نہیں فرمایا کہ ہاں واقعی بڑا لعنتی ہے یہ, دیکھو ذرا کیا آئے دن اس کا یہی کام ہے, اس کو شرم نہیں آتی. کتنی رحمت, سراپا رحمت تھی. تو آپ لکھیں اس میں کہ میں کیا کہتی ہوں جب میں کسی کو اللہ کی نافرمانی کرتے دیکھتی ہوں تو میرا کیا ریئیکشن ہوتا ہے. بھائی میں اس پیڈسٹل پہ تو نہیں بیٹھی ہوتی کہ مجھے سارے لوگ نیچے نیچے نظر آتے. پھر چلو کوئی کہہ سکتا ہے کہ ہاں بھائی جب آپ صلی اللہ علیہ وسلم مکہ میں مغلوب تھے پھر تو برداشت ہی کرنا تھا, دیکھیں نا ایک بندہ ہے وہ کچھ اور نہیں کر سکتا تو برداشت ہی کرے گا. اصل بات برداشت کی تب ہوتی ہے جب انسان کے پاس پاور آتی ہے, جب وہ غلبہ پا لیتا ہے تب پتا چلتا ہے برداشت ہے کہ نہیں ہے نا. کیونکہ دیکھیں نا ایک بندہ مغلوب ہے, اس کے اوپر ظلم ہو رہا ہے, وہ کچھ کر نہیں پا رہا تو وہ تو برداشت ہی کرے گا. اب دیکھتے ہیں کہ یہ کیا کرتے ہیں, جب ان کے پاس طاقت ہے, قوت ہے, بدلہ لینے کی استطاعت ہے, تب کیا کریں گے. اچھا اب یہاں پہ جو میں آپ کو واقعہ بتاؤں گی وہ اس سے متعلق ہے کہ آپ صلی اللہ علیہ وسلم نے قیدیوں کے ساتھ کیا سلوک کیا. اب ہو سکتا ہے آپ لوگ میں اس سے ریلیٹ نہیں کر پائیں کیونکہ ہمارے پاس کوئی قیدی آیا نہیں, لیکن میں آپ کو ایک اور اگزامپل سے بتا دیتی ہوں, آپ اس میں اپنے آپ کو رکھ لیجئے گا. کوئی آپ کے ساتھ نا ساری زندگی بہت برا کرتا ہے, بہت برا کرتا ہے, کوئی رشتہ داروں میں سے ہو سکتا ہے, کوئی ہو سکتا ہے کسی کی ساس ہو, بہت اس کو تنگ کیا. اب ایک دن کیا ہوا, وقت کا پہیا چلتا ہے تو حالات بہت بدل جاتے. ایک دن ساس بالکل بوڑھی ہو گئی, ضعیف ہو گئی, بیڈ ریڈن ہو گئی, اور بہو ابھی جوان ہے. اب بہو کو سارا یاد آتا ہے کہ ایک دن اس نے میرے ساتھ ایسا کیا تھا. اب وہ کیا ریئیکٹ کرے گی, آج وہ غالب ہے, آج پاور اس کے پاس ہے. یا آپ سوچ سکتے ہیں کوئی رشتہ دار ہیں, کوئی اور لوگ ہیں جنہوں نے آپ کو بہت تنگ کیا ساری زندگی, آپ کے گھر میں جھگڑے کرانے کی کوشش کی, मियां बीवी की जुदाई कराने की कोशिश की, और एक दिन उनके ऊपर हालात ऐसे आ जाते हैं कि वो आपके दरवाजे पे आके खड़े हो जाते हैं कि आप हमारी हेल्प करें। लेट्स सी उसमें आप क्या करते हैं। आप सल्लल्लाहु अलैहि वसल्लम तो वो लोग जो सख्त तकलीफें पहुंचाने वाले थे, जंगे बदर जब हुई ना तो 72 कैदी लाए गए। अब ये कैदी कौन है, कौन थे ये कैदी बदर में जो मुसलमानों के हाथ आई, ये कौन कैदी थे? मुशरिकीने मक्का थे। और मुशरिकीने मक्का कौन थे? जिन्होंने सारे मक्की दौर में सताया ही सताया था, जुल्म किया था। आज ये कैदी बन के आ गए, जो प्रिजनर है। आप इस वक्त किसी को, शायद किसी के इल्म में हो, नहीं हुआ तो जरा पढ़िएगा जाके कि इस मुल्क में जिसमें हम रहते हैं, ये अपने कैदियों के साथ इन्होंने क्या सलूक किया है। एक रिपोर्ट आई है तो आपको खुद अंदाजा होगा कि आज की दुनिया में सिविलाइज्ड लोग भी, जो अपने आप को सिविलाइज्ड कहते हैं ना, वो कैदियों के साथ क्या सलूक करते हैं, और हमारे नबी कैदियों के साथ क्या सलूक करते थे। फिर आप बताएं लोगों को जाके, देखो तुम कहते हो मुसलमान ऐसे हैं, देखो मेरे नबी अपने कैदियों के साथ, और वो भी कैदी वो नहीं कि तुम मेरे से लड़े हो तो बस, ये कैदी वो हैं जिनके साथ पुरानी दुश्मनी है, 12 साल की दुश्मनी है, इसलिए कि इन्होंने कोई मौका ऐसा हाथ से जाने नहीं दिया जब ना सताया। अब वो कैदी बन के आ गए। आप सल्लल्लाहु अलैहि वसल्लम ने दो दो चार चार कैदी हर एक सहाबी को दे दिए, कि जेल तो होती नहीं थी कि जहां पे इनको रखा जाए, और फरमाया कि इनके साथ अच्छा सलूक करना। अब एक कैदी है, उनका बयान सुन ले, वो कैदी क्या कहते हैं। वो कैदी कहता है कि मुझको जिन अंसार ने अपने घर में रखा, जब खाना लाते थे तो रोटी मेरे सामने रख देते थे और खुद खजूरें खाते थे। अच्छा, अब आपको ये भी मैं बता दूं कि उस वक्त में गंदम जौ ये तो मदीना में थोड़ी उगती थी ये चीजें, तो जब कोई काफले आते थे ना, वो लोग उनसे बाय करते थे अपने मेहमानों के लिए, अपने स्पेशल ओकेजन्स के लिए। ऐसे आपके लिए कोई चीज इम्पोर्टेड आप खरीदते हैं ना कि भाई घर में रखी हो, कोई मेहमान आ जाता है तो उसके लिए स्पेशली निकालूं, तो वो रोटी खुद नहीं खाते थे, खुद खजूरें खा रहे, कैदी को रोटी दे रहे। कहते हैं मुझको शर्म आती थी और मैं रोटी उनके हाथ में रख देता था, लेकिन वो इसरार करके मुझे ये कह के वापस कर देते थे कि हमारे नबी का हुक्म है कि हम तुम्हें मेहमानों की तरह इज्जत दें। अल्लाह अकबर। और इसलिए मैं आपको कह रही हूं कि आप ये रिपोर्ट जरूर जाके पढ़िएगा कि आज के वक्त में कैदियों के साथ क्या होता है, ताकि आपको पता चले कि आज और मेरे नबी का तरीका जो है और आज का तरीका कितना फर्क है उसमें। फिर तुम कैसे कहते हो कि ये वो लोग हैं जो वैशी हैं, जो दरिंदे हैं, ये इस नबी के मानने वाले लोग हैं। फिर बदर की रात थी जब कैदियों को सतूनों से बांध दिया गया था, मस्जिद के पिलर्स थे उनके साथ चेन कर दिया गया था, तो आप सल्लल्लाहु अलैहि वसल्लम जब नमाज के लिए उठे तो आपने कुछ आवाजें सुनी कराहने की कि कैदी कराह रहे हैं। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने मालूम किया कि क्या वजह है, क्यों कराह की आवाज आ रही है, तो पता चला कि इनकी जो शक्ल्स है ना, जो जिनसे इनको बांधा हुआ है, वो बहुत जोर से इनको उसमें टाई किया हुआ है, इसलिए कराह रहे। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि इसी वक्त इनकी मशकें खोल दो ताकि इनको तकलीफ ना हो। सुभान अल्लाह, जो कैदी के साथ ऐसा सलूक करता है तो वो बाकियों के साथ क्या सलूक करेगा। एक क्रिश्चियन हिस्टोरियन है जॉर्ज सील, उसने लिखा है अपनी बुक में कि दुनिया में, आप इससे अंदाजा करें, आज को ना देखें, आज तो पता नहीं हम क्या मुसलमान रह गए, उसने कहा है काफिर ने, मुशरिक ने, कि दुनिया में इस्लाम को वो मकबूलियत हासिल हुई जिसकी मिसाल नहीं मिलती। इसे ना सिर्फ अरबों ने कबूल किया, बल्कि जहां कहीं इस्लाम का नारा बुलंद हुआ, गर्दनें वहीं झुक गई। लेकिन क्यों, आप क्या सोचते हैं क्यों? उसने लिखा इसलिए कि इस्लाम की तालीम के लिए जो शख्स भी मुकर्रर होता था, उसके पहलू में एक ऐसा दिल था जो अपने जैसे इंसानों के लिए तड़पता था, इसलिए इस्लाम को मकबूलियत हासिल हुई। आज तुम कहते हो ना तलवार की जोर पे इस्लाम फैला, नहीं नहीं, तुम्हारे अपने लोग मानते हैं कि उसके सीने में ऐसा दिल होता था जो अपने जैसे इंसानों के लिए तड़पता था, आज उस दिल की जरूरत है, तब इस्लाम दोबारा रिवाइव होगा। वो दिल लेकर आओ जो दूसरे की तकलीफ पे तड़पे। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने इसी तरह गजवाए हुनैन में 6,000 कैदी आप सल्लल्लाहु अलैहि वसल्लम के पास आए। 6,000 मर्द भी थे, औरतें भी थीं, और आप सल्लल्लाहु अलैहि वसल्लम मैदाने जंग के करीब ही खैमा लगा लिया था और इनको अभी तकसीम नहीं किया। 2 हफ्ते तक आप सल्लल्लाहु अलैहि वसल्लम इंतजार करते रहे। अच्छा, मैं आपको सिर्फ ये बताना चाहती हूँ कि ये कौन लोग थे। कबीला हवाजिन था एक, उसके सरदार आए आप सल्लल्लाहु अलैहि वसल्लम के पास 2 हफ्ते के बाद, और उन्होंने रहम की अपील की कि हमारे कैदियों को छोड़ दें। अब ये बताना जरूरी है कि ये कौन लोग थे। हजरत आयशा रजी अल्लाह तआला अन्हा ने एक दफा आप सल्लल्लाहु अलैहि वसल्लम से पूछा था कि आपके लिए मुश्किल तरीन दिन कौन सा था। कौन सा दिन था? ताइफ का दिन। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, ताइफ का दिन मेरे लिए मुश्किल तरीन दिनों में से था, कि जब ताइफ वालों ने अपने औबाशों को पीछे लगा दिया था और बच्चों को पीछे लगा लिया था और वो पत्थर मार रहे थे, और आप सल्लल्लाहु अलैहि वसल्लम इस कदर लहू लहान हो गए थे कि जूता उतारा ना तो जूता चिपक गया साथ, खून की वजह से इस कदर खून बहा था। हत्ता कि आप सल्लल्लाहु अलैहि वसल्लम बेहोश हो गए तो हजरत जैद कंधों पे उठा के लाए थे। ये वो लोग थे, इनके सरदार आए हैं और आज रहम की अपील कर रहे हैं अपने लोगों के। आप बताएं, हमें तो किसी ने एक ताना दिया हो तो हमें सारी जिंदगी भूलता नहीं है। फलां वक्त में इस बंदी ने मुझे ये कहा था, फलां वक्त में इसने ऐसा किया था। आप सल्लल्लाहु अलैहि वसल्लम की ऐसे दुश्मन जिन्होंने फिजिकली, मेंटली, और उस वक्त जिस वक्त आप सल्लल्लाहु अलैहि वसल्लम को इतनी शदीद जरूरत थी कि मक्का से क्यों गए थे ताइफ, क्योंकि अबू तालिब की डेथ हो गई थी, खतीजा की डेथ हो गई थी, 2 लोग ऐसे थे जो आप सल्लल्लाहु अलैहि वसल्लम की सपोर्ट थे। उनकी जब वफात हुई तो आप सल्लल्लाहु अलैहि वसल्लम ने सोचा, अब मक्का में तो मेरी कोई सपोर्ट नहीं रहेगी, जाता हूँ ताइफ जाके इनको इस्लाम की दावत देता हूँ, हो सकता है ये मुझे अपने पास पनाह दे दें। और उनकी तरफ से ये रिएक्शन हुआ। जब अच्छे दिन आते हैं तब तो सारे ही अपने हो जाते हैं, बुरे दिन होते हैं तब कौन मेरे साथ था। इन्होंने बुरे दिनों में, चलो नहीं मानना तुमने ना मानो, लेकिन ये क्या तरीका, इन्होंने उस वक्त मेरे साथ ऐसा किया। उस वक्त जब ये सरदार आए तो आप सल्लल्लाहु अलैहि वसल्लम का क्या कुर्बान जाए ऐसे नबी पे। आप सल्लल्लाहु अलैहि वसल्लम का जवाब क्या था? जवाब सुने, आपने फरमाया, मैं तुम्हारा ही तो इंतजार कर रहा था, मैं तुम्हारा ही इंतजार कर रहा था कि तुम आओ और इनकी सिफारिश करो। और फरमाया, मेरे पास जितने भी इनके कैदी हैं सबको मैं आजाद करता हूं। जब सहाबा ने यह सुना कि इन्होंने तो अपने कैदियों को आजाद कर दिया, तो उन्होंने कहा हम कैसे फिर रख सकते हैं। उन्होंने भी अपने कैदी आजाद कर दिए, लेकिन कुछ गैर मुस्लिम भी थे जो इस गजबे में साथ थे, साथ मिलके मुसलमानों के लड़े थे, तो उन्होंने कहा ये क्या बात हुई, हमने तो आज तक ऐसा कभी देखा नहीं है कैदियों को इस तरह आजाद कर दिया जाए। या तो उनको कत्ल कर दिया जाता है या उनको गुलाम लौंडियां बना दिया जाता है, उनको तो कुछ समझा नहीं जाता, ये उनको आजाद कर रहे हैं मुफ्त में। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने उनसे निगोशिएट किया कि तुम इनको आजाद कर दो, चलो कीमत ले लो। तो उन्होंने कीमत मुकर्रर की, हर कैदी पे हम 6 ऊंट लेंगे। आप सल्लल्लाहु अलैहि वसल्लम ने अपनी तरफ से खुद बैतुल माल में से 6 ऊंट अदा किए हर कैदी के, और कैदियों को आजाद कराया, और अपने पास से तमाम कैदियों को मिस्री जोड़े पहना के रुखसत किया। अल्लाह अकबर। ठंडक लग रही है आपको? ये थी रहमत उनकी। जब सीरत पढ़ते ना तो सोचते हैं, जरा जहन में इमेजिन करें कोई ऐसा शख्स हो तो हमें कैसा फील हो उसके इर्द गिर्द रह के, ऐसे लगेगा रहमत ही रहमत। इससे तो कभी किसी को कोई गजन पहुंच ही नहीं सकती, कोई नुकसान पहुंच ही नहीं सकता। जब ये है तो फिर और हमें क्या चाहिए। इसलिए मैं हमेशा ये बात बताती हूँ कि ऐसे ही नहीं ये हो गया कि एक औरत भागी जा रही है, पता चला आप सल्लल्लाहु अलैहि वसल्लम शहीद हो गए तो एक औरत भागी जा रही है, रास्ते में उसको कुछ लोग कहते हैं तुम्हें पता है तुम्हारा बाप शहीद हो गया, कहा मुझे बताओ नबी करीम सल्लल्लाहु अलैहि वसल्लम कैसे हैं। आगे गई है तो किसी ने कहा तुम्हें पता है तुम्हारा शौहर शहीद हो गया, उसने कहा मुझे बताओ मेरे नबी कैसे हैं। जब आगे गई है तो किसी ने कहा है तुम्हें पता है तुम्हारा भाई शहीद हो गया, उसने कहा सबको छोड़ो मुझे बताओ मेरे नबी कैसे हैं। तो किसी ने बताया, देखा आगे जाके आप सल्लल्लाहु अलैहि वसल्लम ठीक ठाक हैं, खैरियत से हैं, किसी ने कहा बिल्कुल ठीक है, तो कहने लगे जब आप ठीक है ना तो कोई और परवाह नहीं, कि फिर भाई नहीं है, बाप नहीं है, शौहर नहीं है, तब भी आप हैं तो सब कुछ मिल गया, और आप नहीं हैं तो कोई रिश्ता भी काम का नहीं। क्यों ऐसे था, क्या वजह थी? कोई तोहफे तहाइफ उनको देते थे आप सल्लल्लाहु अलैहि वसल्लम? क्या करते थे उनके साथ? मोहब्बत, शफकत, नरमी, बर्दाश्त, हर एक की हर बात को बर्दाश्त कर लेना, ये था उनके अंदर, ये था कमाल उनका। आज सबसे बड़ा फातेह पता है किसको समझा जाता है? जो अपने दुश्मनों को ऐसा कुचले, ऐसा कुचले कि वो दोबारा सर उठाने के काबिल ना रहे, और ये अपने कैदियों से ऐसे कर रहे हैं। और ये नहीं कह के छोड़ा कि अच्छा इसके बाद फिर तुम हमसे नहीं लड़ोगे, इसके बाद तुम ऐसा नहीं करोगे, इसलिए कि अब कौन होगा जो उठ के लड़ेगा, जिसका दिल आपने जीत लिया। इस जंग में तो आप ही फाते हुए ना, वो दिलों को जीतते थे। फिर देखें मक्की जिंदगी का वाकया, ये गलबा पाने के बाद आप देखिएगा कि आप सल्लल्लाहु अलैहि वसल्लम का क्या कमाल है। मक्की जिंदगी में जब थे, सबको आवाज आ रही है पीछे तक?
आपका ना बाइक थोड़ा सा,
मक्की जिंदगी में जब आप सल्लल्लाहु अलैहि वसल्लम थे, तो उस वक्त चाबी काबा की जो थी ना, वो उस्मान बिन तलहा के हाथ में होती थी। वो पता है काबा की चाबी एक खानदान के पास होती थी, और वही सिर्फ काबा का दरवाजा खोल सकते थे। तो उस्मान बिन तलहा उसके पास चाबी थी। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया काबा का दरवाजा खोल दो। उसने कहा मैं नहीं खोलता तुम्हारे लिए दरवाजा। अब अगला मेरा सवाल आपसे है, कोई पब्लिक प्लेस हो, कोई मस्जिद हो, कोई ऐसी जगह हो, आप कहें कि भाई मैंने यहाँ पे इबादत करनी है, नमाज पढ़नी है, कोई आपके लिए दरवाजा ना खोले, तो आप क्या कहेंगे? वो भाई इन्होंने, इनकी जागीर है, हाँ ये तो पब्लिक प्लेस है, ये क्या इन्होंने तमाशा लगा रखा, ये हम सबके डोनेशन से बनी है, ये हमारी सबकी है, ये ऐसे है वैसे। आप सल्लल्लाहु अलैहि वसल्लम ने कोई हाथापाई नहीं की, कोई कालम गलोच नहीं है, कोई ताने नहीं है, कोई बुरी बुरी बातें नहीं है, सिर्फ इतना फरमाया एक दिन वो भी होगा उस्मान जब चाबी मेरे हाथ में होगी, और मैं जिसको चाहूंगा दूंगा। और वाकई ऐसा हुआ, मक्का फतह हुआ, आप सल्लल्लाहु अलैहि वसल्लम काबा तशरीफ ले गए, और आपने फरमाया उस्मान चाबी लेके आओ। अब उनसे चाबी नहीं दी जा रही थी कि मैं, क्योंकि ये बिग ऑनर था। आप मस्जिद का ही देख ले, मस्जिद की चाबी किसी के पास हो, मस्जिद का कोई प्रेसिडेंट हो, आज कितनी बड़ी अपने आप को समझता चीज। काबा की चाबी जो नस्ल दर नस्ल चली आती थी, वो उस्मान बिन तलहा की फैमिली में थी, और चाबी होना एक ऑनर था। अब चाबी तो उन्होंने दे दी, लेकिन दिल क्या होगा उस वक्त? तो आप सल्लल्लाहु अलैहि वसल्लम अंदर गए, बुतों को तोड़ा, उसके बाद खुतबा इरशाद फरमाया। अभी खुतबा दे के बैठे थे कि हजरत अली आए, फरमाया या रसूलल्लाह चाबी हमें दे दे, हम हाजियों को पानी पिलाते हैं तो चाबी भी हमारी फैमिली में होगी ना, तो दोनों चीजें एक फैमिली में आ जाएंगी। आप सल्लल्लाहु अलैहि वसल्लम खामोश रहे। फिर आपके चचा आए हजरत अब्बास, फरमाया चाबी हमें दे दे, हमारे खानदान में चाबी चलेगी। आपने फरमाया उस्मान को बुलाओ, उस्मान कहाँ? और फिर आप सल्लल्लाहु अलैहि वसल्लम ने उस्मान बिन तलहा को बुला के फरमाया आज का दिन वफा का दिन है, नेकी का और सलूक का दिन है, ये लो ये चाबी, अब कयामत तक तुम्हारे खानदान में ये चाबी रहेगी।
हाँ।
और आज तक उनकी नस्ल में ये चाबी चल रही है, ये है वफा, ये है सलूक। तो अब ये देखें आप यहाँ पे इसके अंदर कि हम क्या ऐसी जगह पे करेंगे। ये आपने नंबर दे रहे हैं ना साथ साथ? जी, पांचवा सवाल हो गया। अच्छा, अब देखें ये तो गैर लोग थे, अब अपने जो हैं, अपनों से जब अजियत पहुंचती है ना, फिर बड़ी तकलीफ होती है ना, फिर नहीं इंसान से बर्दाश्त होता। कहते हैं चलो गैरों की बातें तो सुन ही लेते हैं, आज अपने भी बोलने लगे। और खास तौर पे अगर किसी ने आपके ऊपर एहसान किया हो और एक दिन आके वो कुछ आपको कह दे, फिर बड़ा ही दिल दुखता है। अच्छा, इसलिए एहसान किया था हम पे कि आज ये हमें बातें सुनाओ। अब इसमें भी आप अपने आप को नंबर देंगे कि आपके साथ किसी ने एहसान किया हो और उसके बाद वो अपना भी है, प्यारा भी है, उसके बाद वो बातें करने लगे, तो फिर क्या हो? ایک غزوہ تھا جس میں بہت مال غنیمت ملا. اب مکہ فتح ہو چکا ہے, مسلمانوں کو غلبہ مل چکا ہے, سمجھ رہے ہیں آپ کیا سچویشن ہے. اب مال جب آپ صلی اللہ علیہ وسلم نے تقسیم فرمایا تو ان لوگوں کو دیا جو دوسرے قبائل تھے عرب کے, انصار کو نہیں دیا. کس لیے ان کو دیا؟ تاکہ ان کے دل میں اسلام کے لیے محبت پیدا ہو, یہ اسلام کی طرف آئیں. اب انصار بھی انسان ہی تھے نا, تو کوئی فرشتے نہیں تھے, کوئی نبی نہیں تھے, وہ انسان تھے. تو انہوں نے آپس میں باتیں کرنا شروع کر دیں کہ دیکھو ہمیں انہوں نے نہیں دیا کچھ بھی, حالانکہ دیکھو مصیبت کے وقت تو ہم ہی ساتھ تھے نا, کس نے ساتھ دیا تھا؟ جب وہاں سے آئے تھے مکہ سے تو اس وقت تو ہم نے ہی پناہ دی تھی, تو اب جب مال تقسیم ہونے کا وقت آیا تو ہمیں پیچھے کر دیا گیا اور لوگوں کو آگے کر دیا گیا. نیچرل بات ہوتی نا, ذہن میں بات آتی ہے نا کہ آج تک سختیاں ہم نے برداشت کی, تکلیفیں ہم نے برداشت کی, جگہوں میں ہم گئے, سب جگہ پہ ہم ہی قربانیاں دیتے رہے, آج جب چیز ملنے کا وقت آیا تو میرا کہیں نام ہی نہیں ہے. ہوتا ہے انسان, آپ بڑا کام کرتی ہیں کسی جگہ پہ, مسجد میں, کسی آرگنائزیشن میں, کسی کلاس میں, کسی ادارے میں, جب انعام ملنے کا وقت آیا, دوسروں کو دے دیا گیا, اس وقت دل بیٹھ جاتا ہے ہائے دیکھو اب ہمیں بھول گئے. جب انعام دینے کا وقت آیا, چاہے اللہ کی خاطر بھی کیا ہو, انسان کے دل میں بات آ جاتی ہے. اب ایک صحابی تھے ان کے اندر, سعد بن عبادہ, انصار میں سے تھے, تو انہوں نے آ کے آپ صلی اللہ علیہ وسلم کی خدمت میں عرض کیا کہ یہ باتیں ہو رہی ہیں باہر. آپ نے فرمایا اچھا سعد تم سارے انصار کو اکٹھا کرو. سب انصار جب جمع ہو گئے ایک جگہ پہ, اب سوچیں آپ صلی اللہ علیہ وسلم کو تکلیف کیسی ہوئی ہوگی کہ ان لوگوں نے یہ باتیں کی, آپ تک پہنچی نہ باتیں, یہ نہیں ہے کہ اب یہ کیا بات ہوئی, احسان کر لیا تو ہمیں خرید لیا کیا, اگر ہم ہوں تو شاید یہ بات کہے. اب اس میں بھی اپنے آپ کو نمبر دیں کہ میں کیا یہ کہوں گی, احسان کیا تو اس کا مطلب یہ تم نے مجھے خرید لیا, میں تمہاری بات مانوں, جیسا تم کہو ویسے چلوں, یا ایسے کریں گے جیسے آپ صلی اللہ علیہ وسلم نے فرمایا اے انصار کے لوگوں تم کیا باتیں کر رہے تھے, تمہیں کون سی بات بری لگی؟ جب میں تمہارے پاس آیا تو تم گمراہ تھے, اللہ نے میرے ذریعے تمہیں ہدایت دی. کیا تم غریب نہیں تھے؟ اللہ نے میرے ذریعے تمہیں مالدار بنایا. کیا تم آپس میں دشمن نہیں تھے؟ اللہ نے تمہارے دلوں کو جوڑ دیا میرے ذریعے. انصار نے کہا اللہ اور اس کے رسول کا بڑا فضل ہے, بڑا احسان ہے. پھر آپ صلی اللہ علیہ وسلم نے فرمایا اے انصار کے لوگوں اللہ کی قسم اگر تم چاہو تو تم کہہ سکتے ہو, اور تم کہو تو تم ٹھیک ہو اس کہنے میں, اور میں تمہاری تصدیق کروں گا, تم کہہ سکتے ہو اے محمد آپ اس حال میں ہمارے پاس آئے تھے کہ آپ کو لوگ جھٹلا چکے تھے اور ہم نے آپ کی تصدیق کی. خود ان کو کہہ رہے ہیں کہ تم یہ کہہ سکتے ہو, آپ بے یارو مددگار آئے تھے, ہم نے آپ کی مدد کی, آپ لوگوں کے دھتکارے ہوئے تھے, ہم نے آپ کو پناہ دی, آپ نادار تھے, ہم نے آپ کی غمخواری کی. اے انصار کے لوگوں کیا تم صرف دنیا کی ایک حقیر چیز کے لیے مجھ سے ناراض ہو گئے, جس کے ذریعے اللہ نے کچھ لوگوں کی دلجوئی کی ہے تاکہ وہ اسلام کی طرف آ جائیں, اور تمہیں تمہارے صرف اسلام کے حوالے کر دیا ہے. اے انصار کے لوگوں کیا تم اس بات پہ راضی نہیں ہو کہ لوگ بکریاں اور اونٹ واپس لے کر جائیں اور تم اللہ کے رسول کو لے کر جاؤ؟ اللہ اکبر, اس ذات کی قسم جس کے قبضے میں محمد صلی اللہ علیہ وسلم کی جان ہے, جو چیز تم واپس لے کر جاؤ گے وہ اس سے کہیں زیادہ بہتر ہے جو اور لوگ لے کر جائیں گے. اگر ہجرت نہ ہوتی تو میں بھی انصار کا ایک آدمی ہوتا, اگر لوگ ایک وادی میں اور ایک گھاٹی میں چلیں اور انصار دوسری میں چلیں تو میں انصار کے ساتھ ہوں گا, انصار میرے قریب ترین ہے اور دوسرے لوگ ان کے بعد ہیں. اے اللہ انصار پہ رحم فرما, ان کے بیٹوں پہ اور بیٹوں کی اولادوں پہ رحم فرما. آپ صلی اللہ علیہ وسلم کی یہ جب تقریر سنی تو لوگ اتنا روئے, ان کی داڑیاں تر ہو گئیں اور وہ کہہ اٹھے ہم آپ کی تقسیم پہ راضی ہیں, ہم اس پہ راضی ہیں کہ ہم آپ کو لے کر جائیں. کوئی تانا نہیں, کوئی ان کو برا بھلا نہیں فرمایا, وہی یہ نہیں کہا کہ اب یہ اس پہ تم اتر آئے, تمہیں بس یہی دولت چاہیے تھی, اب ہم ہوں تو کتنی تانے دیں. اللہ اکبر, اس میں اپنے آپ کو آپ نمبر دیں. پھر یہ تو مسلمان ہیں, کافروں کے ساتھ آپ صلی اللہ علیہ وسلم کی برداشت کیسی ہے؟ کافروں کے لیے, ان لوگوں کے لیے جو ہمارے مذہب سے نہیں ہیں, ان کے ساتھ آپ صلی اللہ علیہ وسلم کی ٹالرنس کا اندازہ لگائیں. और उनके साथ कैसा रवैया होता था आपका, इससे आपको पता चल सकता है। जब आप सल्लल्लाहु अलैहि वसल्लम की वफात हुई तो आप सल्लल्लाहु अलैहि वसल्लम की जिरा एक यहूदी के घर में रहन रखी हुई थी, यानी आप ये वो तो वो जमाना था ना, मुसलमान आप तो गालिब आ चुके थे, आप तो मुसलमान से कर्ज ले सकते थे आप सल्लल्लाहु अलैहि वसल्लम, फिर भी एक यहूदी से कर्जा लिया उस वक्त। ये इस बात की दलील है कि आप सल्लल्लाहु अलैहि वसल्लम के ताल्लुकात सबके साथ अच्छे थे। ऐसा नहीं था ये तो यहूदी है इसके साथ मैं क्यों बात करूं, इन्होंने तुम्हारे साथ ऐसे किया। एक यहूदी लड़का आप सल्लल्लाहु अलैहि वसल्लम का काम किया करता था, मुलाजिम था समझ लो, तो वो आपसे बड़ी मोहब्बत करता था। एक दफा वो बीमार हो गया तो आप सल्लल्लाहु अलैहि वसल्लम उसके मकान पे गए, उसकी इयादत की, उसके सराहने बैठ के उससे अच्छी बातें की। ये बुखारी में रिवायत। अब आपके साथ आपसे ये सवाल है, अगर हम हो अव्वल तो हम मुलाजिम रखेंगे नहीं, पहले अच्छा ये तो यहूदी है हमने तो इसके साथ नहीं। दूसरे क्या मेरा कभी ऐसा रवैया हो सकता है किसी गैर मजहब वाले से मुलाजिम से कि मैं उसकी जाके इयादत करूं? ये वही कर सकता है जिसके अंदर बर्दाश्त है, दूसरे को बर्दाश्त करने का, गैर मजहब वाले को बर्दाश्त करने का मादा जिसके अंदर हो, और जिनके दिल ऐसे उनके नफरतें भरी हैं उसको भी मैं बर्दाश्त नहीं करती, उसको भी ये ऐसे वो हमारे दुश्मन फलां दुश्मन, इनसे नहीं हमने कोई ताल्लुक रखना है, वो कैसे किसी की इबादत करेंगे? वो तो इस पे खुश होंगे, अच्छा हुआ किसी का नुकसान हो रहा है ना, तो बड़ा ही अच्छा हुआ, इन काफिरों के साथ तो ऐसा ही होना चाहिए। आप नबी की जिंदगी में निकाल के बता दें कोई ऐसी मिसाल। फिर आप सल्लल्लाहु अलैहि वसल्लम ने एक दफा एक यहूदी से कर्जा लिया हुआ था, उसने मियाद अभी जो फिक्स टाइम था ना अभी पूरा नहीं हुआ था, अभी उसमें कुछ दिन बाकी थे, तो वो पहले ही आ गया और उसने कहा मुझे कर्जा मेरा वापस करो, और उसने आप सल्लल्लाहु अलैहि वसल्लम की चादर उतार के फेंक दी और कुर्ता इतनी जोर से खींचा, कहने लगा ये अब्दुल मुत्तलिब की जो औलाद है ना बड़ी नादहिंदा है, यानी लेके वापस नहीं करते चीजें। कहां तक पहुंच गया? दादा तक पहुंच गया, खानदान तक पहुंच गया। एक बंदा आपको कुछ कहता है ना तो वो भी बुरा लगता है, लेकिन एक बंदा कहे आपके दादा का नाम ले, ये फलाने की औलाद है, तो है ही ऐसे, उस वक्त सोचेंगे हमारी हालत क्या हो। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया भाई अभी मियाद पूरी होने में 3 दिन बाकी हैं। हजरत उमर आए, उनको देख के इतना गुस्सा आया, उन्होंने उसको डांटा और अभी लगता था कि मारेंगे इसको, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने उनको रोक दिया, फरमाया नहीं, तुम्हारा ए उमर ये हक नहीं है कि तुम इस तरह से इसके साथ सलूक करो, तुम बल्कि मुझे कहो कि आप जल्दी इसका कर्जा अदा कर, और उसको ये कहो कि भाई अभी मियाद पूरी नहीं हुई तो तुम थोड़ा सबर करो, तुम्हें ये करना चाहिए, अब जाओ फलां जगह से जाके फलां से इतनी खजूरें लेके इसको अदा करो, और इसके ऊपर 20 सआ देना, यानी तकरीबन ये 40 किलो के बराबर, इतनी इसके अलावा देना इस वजह से कि तुमने जो इसको डांटा है। अब आप यहां पर लिखें कि किसी गैर मुस्लिम ने हमें अगर कुछ ऐसा कहा हो या कोई अपना ही हो जिसका कर्जा मैंने अदा करना है और वो वक्त से पहले आके मेरे से तकाजा करने लगा, तो उस वक्त मैं क्या कहूंगी? क्या मैं ये कहूंगी मैं कौन सा दौड़ी जा रही हूं, अभी यहीं पे हूं दे दूंगी तुम्हें, ऐसा क्या हो गया, और गुस्से में आपे से बाहर हो जाऊंगी और उसको 4 सुनाऊंगी, या मैं ऐसी कोई बात करूंगी? तो आप सल्लल्लाहु अलैहि वसल्लम ने गैर मजाहिब के लोगों को भी इज्जत से देखा, कभी किसी की दिलाजारी नहीं फरमाई, गैर मुस्लिमों को भी तोहफे तहाइफ दिए, उनके साथ भी ताल्लुकात रखे, उनकी मेजबानी तक की है। एक सहाबी कहते हैं कि मैं जमाना जाहिलियत में, आप सर अभी यानी मुसलमान नहीं हुए थे, काफिर थे अभी, तो कहते हैं कि मैं एक दफा आप सल्लल्लाहु अलैहि वसल्लम के पास आया और मैंने कहा कि मैं आपका मेहमान बनना चाहता हूँ, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने खंदा पेशानी से बड़ा इस्तकबाल किया कि ठीक है, अब अपने आप को भी रखते जाएं कि हमें कोई कह दे पहले तो कि मैं आपकी मेहमान बनना चाहती हूँ, तो हम तो वहीं पे दिल ना घट जाए कि आए अब क्या करेंगे। तो घर ले गए, खाने को घर में कुछ था नहीं, आप सल्लल्लाहु अलैहि वसल्लम ने बकरी का दूध धोया और उसको दे दिया मेहमान को, वो कहते मैं सारा पी गया। आप सल्लल्लाहु अलैहि वसल्लम ने पूछा और चाहिए? कहा हाँ। दूसरी बकरी का दूध धोया वो भी पिला दिया, वो भी पी गए, फिर तीसरी का, फिर चौथी का, फिर पांचवी का, फिर छठी का, फिर सातवीं का, कह रहे मैं जान बूझ के पीता गया कि देखता हूं आप क्या कहते हैं, हत्ता के बस हो गई खुद ही। अच्छा, और आप सल्लल्लाहु अलैहि वसल्लम का ये हाल था कि खुश हो रहे हैं कि शुक्र है कि मेहमान राजी हो गया। अभी मैं आपसे सवाल पूछती हूँ, ये सवाल दो आपको मेजबानी के वाकयात बताऊंगी और फिर मैं आपसे ये पूछना चाहती हूँ कि हमारे पास कोई मेहमान आ जाए तो फ्रिज में जो अच्छी चीज पड़ी हुई है वो उसके सामने रखेंगे या कहेंगे ये तो बच्चों के लिए मैंने रखी हुई है, ये तो अच्छी है, ये तो शाम को हस्बैंड आएंगे तो वो खाएंगे, तो कोई ऐसी बाकी जो चीजें हैं ना वो इनके सामने रख दो। और उस दिन ये हाल हुआ था कि घर में खाने को, मैंने आपको बताया ना कि कुछ नहीं था, तो बकरी का दूध दोहा है और घर वालों के लिए कुछ बाकी नहीं बचा, तो घर वाले उस दिन फाके से रहे, घर वाले फाके से रहे। हमें तो अल्हम्दुलिल्लाह हमारे घरों में इतना कुछ होता है, बच्चे और भी चीजें खा सकते हैं, अल्लाह माफ करे, अल्लाह माफ करे, कोई इतनी थोड़ी सी चीज है कि या तो बच्चे खा सकते हैं या मेहमान, तो कितनी दफा मेहमान के आगे रखेंगे, कभी भी नहीं। तो चलो ये वाला सिनेरियो तो हम निकाल ही लें, आप सिर्फ इतना बताएं कि कोई बहुत ही मजे की चीज पड़ी है जो बच्चों को भी बड़ी पसंद है, घर वालों को बड़ी पसंद है, आपने स्पेशली बनाई है, इतनी सी है कि बस मेहमान के आगे रखें या घर वालों के आगे, तो रखेंगे क्या उनके आगे। फिर फतहुल बारी में एक और, ये वाला मुस्लिम में वाकया है, फतहुल बारी में एक और वाकया है, मौरखीन ने लिखा है कि एक यहूदी आप सल्लल्लाहु अलैहि वसल्लम का मेहमान बन के आया, उसने जानबूझ के इतना खाया कि घर वालों के लिए कुछ बाकी ना रहे, और नतीजा ये निकला उसका, जाहिर है जब ओवर ईट किया तो उसका पेट खराब हो गया, लूज मोशन शुरू हो गया, और उसकी वजह से बिस्तर भी नापाक हो गया, और वो इसी तरह सुबह रवाना हो गया। अब पता नहीं है कि भाई इस तरह से करके चला गया। अब आप सोचें आपके घर में कोई मेहमान आए और कुछ घर में मेस करके चला जाए, इतनी हद तक नहीं भी घर में गंद मार के चला जाए सारे घर में, और आप देखें उसके जाने के बाद तो आपका रिएक्शन क्या। सुबह आप सल्लल्लाहु अलैहि वसल्लम जब उठ के बिस्तर देखा है वो तो जा चुका था, तो खुद अपने दस्ते मुबारक से धोने लगे। खादमों ने अर्ज किया, तो उनके तो जान निसार ऐसे थे कि आपकी तो एक एक अदा पे जाने कुर्बान करने वाले थे। खादमों ने अर्ज किया कि या रसूलल्लाह हम हाजिर हैं, आप क्यों तकलीफ करते हैं, हम खुद धोएंगे। आप सल्लल्लाहु अलैहि वसल्लम ने कह के रोक दिया कि मेहमान मेरा था इसलिए मेरा हक है कि मैं इसकी खिदमत बजा लूं। अल्लाह अकबर। तो इसमें भी हम अपने आप को नंबर दें कि मेहमानों के साथ मेरा रवैया क्या होता है। अव्वल तो ये कि कोई गैर मुस्लिम होता है ना, तो हम अपने जरा बैक होम अपना याद करें कि कोई गैर मुस्लिम हो तो उसका तो हम बर्तन भी अलग रखते थे कि जूठा हम क्यों खाएं, इसके बर्तन अलग और हमारे अलग। हमारे तो अपने मुसलमानों मुलाजमों के बर्तन अलग रखे जाते हैं, गैर मुस्लिम को तो छोड़ें, और उनको अपने बिस्तर पे लिटाना ये तो बहुत ही दूर की बात, हमारा बिस्तर और ये लेटेंगे। हम तो अपने मुसलमान को ना लिटाएं जो मुलाजिम हो, जो हमसे कोई दुनियावी उसमें पैसे में कोई कम हैसियत रखता हो उसको नहीं लिटाते। और हमारे नबी के पास ये यहूदी आए जो दुश्मन थे, फिर ये काम वही कर सकता है, ये सब चीजें जो अभी बर्दाश्त की मैंने बताई है ना, ये वही कर सकता है जिसमें आजजी होती है, जो अपने आप को बहुत बड़ी चीज नहीं समझता, और जिसके अंदर ये हो ना कि मैं बहुत नेक, मैं बहुत पारसा, मैं बहुत ऊंची चीज हूं, तो फिर वो तो किसी को बर्दाश्त नहीं कर सकता, उसको तो हर एक में ऐब नजर आते हैं, उसको सारी दुनिया में कोई ना कोई कीड़े नजर आ रहे हैं। आप सल्लल्लाहु अलैहि वसल्लम से ज्यादा बढ़ के मुत्तकी परहेजगार कौन हो सकता है, होना तो ये चाहिए था कि आपको सारे ही बुरे लगते कि ये भी बुरा, इसके अंदर ये बुराई, तुम्हारे अंदर ये बुराई, तुम्हारे अंदर ये बुराई। कभी ऐसा नहीं हुआ कि पॉइंट आउट कर करके तुम ऐसे क्यों बैठे हो, तुमने ये क्यों पहना है, तो ऐसे कहीं हम नहीं हदीस में देखते, कहीं सीरत में नहीं देखते कि आप सल्लल्लाहु अलैहि वसल्लम ने ऐसे लोगों को पॉइंट आउट किया, ऐसे नुक्ताचीनियां की। आजी का तो ये हाल था, अगर कोई आदमी आता था आप सल्लल्लाहु अलैहि वसल्लम के पास तो आप सल्लल्लाहु अलैहि वसल्लम अगर तकिए के साथ टेक लगा के बैठे हुए तो अपना तकिया निकाल के उसको दे देते कि तुम इसको इसके साथ टेक लगा के बैठो, वो लेने से इनकार करता था तो आप सल्लल्लाहु अलैहि वसल्लम इसरार करते थे नहीं तुम लो, और अगर जगह होती तो अपने साथ बिठाते थे। एक दफा एक सफर में गए हुए थे तो आप सल्लल्लाहु अलैहि वसल्लम ने साथियों को कहा कि एक बकरी तैयार करो, एक आदमी बोला कि मैं इसको ज़िबा करूंगा, दूसरे ने कहा मैं बकरी की खाल उतारूंगा, तीसरे ने कहा मैं पकाऊंगा, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया मैं उसको उसके लिए लकड़ियां जमा करूंगा। तो लोगों ने कहा अल्लाह के रसूल आप क्यों करेंगे काम, हम जो काम करने के लिए, आपने फरमाया मुझे पता है तुम लोग कर सकते हो, लेकिन मुझे इम्तियाज पसंद नहीं है कि, और अल्लाह ताला को भी ये पसंद नहीं कि उसका कोई बंदा अपने साथियों में मुमताज अपने आप को रखे। और हम क्या, जरा सी कोई चीज बन जाते तो हम कहते हैं अब मैं क्यों उठ के कुछ करूं, सारे मुझे सर्व करें, सब मेरे लिए चीजें लेकर आए, क्योंकि मैं एक बड़ी अफिसर बन गई हूँ, या मैं एक बड़ी चीज हूँ, या मैं एक टीचर हूँ, या मैं पता नहीं क्या चीज बन गई, मैं सबसे ज्यादा अच्छी हूँ। नहीं, हमारे नबी हो के हमारे, मैं भी काम करूंगा इक्वली, उस तरह हिस्सा डालूंगा जैसे बाकी लोग कर, क्यों मैं अपने आप को बड़ा समझू। हालांकि वो तो इस काबिल थे कि वो बड़े हैं, और वो अगर बड़ाई करते तो कोई इसके अंदर नहीं आ रहा था, वो तो वाकई बड़े थे। जो मकाम सहाबा ने उनको दिया था ना, अगर आज किसी और को ऐसे कोई मोहब्बत करे, ऐसे जान निछावर करे ना, तो वो इंसान तो शायद सातवें आसमान पे उसका दिमाग पहुंच जाए। हमें तो छोटी सी चीज मिलती है, कोई दो चार लोग इज्जत करने लगते तो हम सोचते पता नहीं हम क्या बन गए, कुछ भी नहीं होते हालांकि। लेकिन आप सल्लल्लाहु अलैहि वसल्लम पे तो सहाबा ऐसे जाने कुर्बान करते थे, ऐसे निछावर करते थे, इतनी अकीदत करते थे कि वुजू कर रहे हैं तो वुजू का पानी नीचे नहीं गिरने देते थे, वो लेके अपने ऊपर मल लेते थे, और किसी को नहीं मिला तो दूसरे से तरी लेके वो अपने ऊपर रख के मल लेता था। फिर अनस रज़ी अल्लाह फरमाते हैं, इंतहाई मोहब्बत के बावजूद हम लोग आंख भर के कभी आप सल्लल्लाहु अलैहि वसल्लम की तरफ नहीं देखते थे, इतनी जिससे आपको बहुत मोहब्बत होती है ना, अकीदत होती है, वाकई नहीं देखा जाता ऐसे आंख भर के। मुग़ीरा फरमाते हैं कि किसी सहाबी ने आप सल्लल्लाहु अलैहि वसल्लम के घर पे जाके नॉक करना होता था ना, दस्तक देनी होती थी, कोई जरूरत पड़ती थी कभी हो, तो नाखून से दरवाजा खटखटाते थे कि मेरे नबी को तकलीफ ना हो। अल्लाह अकबर। हुनैन में जब जंग हो रही थी, शुरू में मुसलमान फौज को शिकस्त हुई थी, तो दुश्मन की फौज ने आप पे तीरों की बारिश कर दी, सहाबा ने आपको इस तरह घेर लिया था, तीरों के सामने ऐसे खड़े थे जैसे लकड़ी है, ये नहीं कि अपने आप को बचाएं ना, इंसान देखिए एक खुद ही एक रिएक्शन हो जाता है ना कि इंसान खुद बचना चाहता है, लेकिन ऐसे हो गए थे जैसे लकड़ियां, हत्ता के ये हाल था कि बाद सहाबा के साथ तीर ऐसे लटक रहे थे जैसे कांटे लटक रहे, इतने तीर लग गए थे, लेकिन आगे खड़े हुए कि हमारे नबी को कोई तकलीफ ना पहुंचे। तो ऐसा कोई इंसान अगर हो जिसके लिए लोग ऐसे जाने कुर्बान करते हो कि ऐसे एक सहाबी आए हैं, आप सल्लल्लाहु अलैहि वसल्लम बैठे हुए हैं, चांदनी रात है, रोशनी है, तो फरमाते हैं कि आप सल्लल्लाहु अलैहि वसल्लम ने एक यमनी चादर ली हुई थी, मैं कभी आपके चेहरे को देखता था, कभी चांद को देखता था, मुझे आपका चेहरा चांद से भी ज्यादा, चौदहवीं रात का चांद था उससे भी ज्यादा हसीन नजर आ रहा था, क्योंकि वो दिल में जो मोहब्बत थी ना, वो शक्लें नहीं देखती, वो मोहब्बत जो होती है उसकी वजह से आपको कोई प्यारा लगता है। तो इतनी ज्यादा आजी थी, जिसमें इतनी आजी होगी ना, उसी को जब लोग क्रिटिसाइज करेंगे तो वो माइंड नहीं करता, जिसमें बड़ाई होती है तो वो तनकीद भी बर्दाश्त नहीं करता, इसने मुझे कहा कैसे, अब कहा कैसे तो बस ठीक है इसका। तो आज देखें आप किसी हुक्मरान का, किसी सदर का आप नाम लेके कोई बात नहीं कर सकते ना, फोन पे ना, इस तरह सर कटवा देंगे, कुछ करवा देंगे, उठवा लेंगे, क्या कर देंगे, जिसके पास पावर आती है वो तो क्या हो जाता है। और हमारे नबी करीम सल्लल्लाहु अलैहि वसल्लम, इतनी तनकीद हो रही है, इतने ताने मिल रहे हैं, बर्दाश्त बर्दाश्त बर्दाश्त, तहम्मुल। एक दफा एक आदमी, एक देहाती था, बद्दू था, वो आया और उसने आप सल्लल्लाहु अलैहि वसल्लम की चादर पकड़ के इतनी जोर से खींची कि गर्दन पे निशान पड़ गए, और कहने लगा ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, मेरे ये दो ऊंट है, इन पे सामान लदवाओ, ये सामान ना तुम्हारा है ना तुम्हारे बाप का। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, इतनी देखें बदतमीजी है, और आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया आगे से कि माल तो अल्लाह का है और मैं तो सिर्फ उसका अब्द हूं, मैं तो सिर्फ उसका बंदा हूं, ना माल वाकई ना मेरा है ना मेरे बाप का। आप किसी पोजीशन पे हों और लोग आके अपना ही हक मांग रहे हैं, लेकिन इस तरीके से अगर मांगे तो क्या कहेंगे, जो कहीं पे भी है, कोई एडमिन है, कोई किसी जगह पे कुछ है, कोई बदतमीजी करके कोई सवाल करता है, कोई ग्रुप इंचार्ज है, सारी क्लास के जो लोग बैठे हुए हैं, बदतमीजियां करते हैं कई दफा स्टूडेंट्स, बुरी तरह बात करते हैं, कितना गुस्सा आता है। हक भी लेना है अपना, तो सही तरीके से बात करो, ये क्या तरीका बात करना। लेकिन आप सल्लल्लाहु अलैहि वसल्लम कह रहे हैं हाँ वाकई माल तो अल्लाह का, मैं तो सिर्फ आप दू, इसमें अपने आप को नंबर दे कि मैं किसी पोजीशन पे अगर हूं और कोई मेरे साथ आके ऐसे करे तो मैं क्या करूंगी। फिर आप देखें साथियों के साथ बर्दाश्त, अपने जो साथी हैं जिनके साथ काम कर रहे हैं। ओहद का वाकया इसकी बेहतरीन मिसाल है। ओहद में आपको पता है शिकस्त क्यों हुई थी, सबको ओहद का वाकया मालूम है, शिकस्त क्यों हुई थी? मुसलमानों की ही एक गलती की वजह से हुई थी, राइट। अब उस गलती की वजह से यह हाल हो गया था कि आप सल्लल्लाहु अलैहि वसल्लम दुश्मनों के नरगे में आ गए थे, बिल्कुल तने तनहा, और दुश्मन ऐसे था कि भेड़िए की तरह आगे कूद कूद के बढ़ रहा था। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने अपने साथियों को पुकारना शुरू किया, इलैया इबादल्लाह, मेरी तरफ आओ, अल्लाह के बंदो मेरी तरफ आओ। ये हद आ गई थी कि फरमाया खुदा के बंदो कौन है जो इन जालिमों से मुझको हटाएगा, वो जन्नत में मेरा साथी होगा। ये मुस्लिम की रिवायत है। यानी इतनी तक बुरी हालत, बुरे हालात हो गए थे, और ये तक नौबत आ गई थी। आप सल्लल्लाहु अलैहि वसल्लम का दंदान मुबारक शहीद हो गया था, एक होंठ कुचला गया था, जो हेलमेट था उसके दो जो कह सकते हैं आप कड़ियां थी वो रुखसार मुबारक के अंदर पेवस्त हो गई थी, और आप सल्लल्लाहु अलैहि वसल्लम एक गड़े में गिर गए थे। फिर भी आप सीरत की कोई किताब ला के दिखा दें कि उसके बाद आप सल्लल्लाहु अलैहि वसल्लम ने अपने साथियों को कहा हो ये क्या बदतमीजी है, ये क्या तरीका था तुम लोगों का, तुम लोग खुद इधर भाग, इतने लोग थे जो भाग गए हुए थे, आप सल्लल्लाहु अलैहि वसल्लम बुला रहे हैं आओ कौन है जो मुझे इनसे हटाएगा कि वो मेरे मेरा मेरे साथ जन्नत में होगा, क्योंकि भगदड़ मच गई थी ना, पैनिक मच गई थी। कहीं आप सल्लल्लाहु अलैहि वसल्लम नहीं ये फरमा रहे अब इसके बाद मैं तुमसे नाराज हूं, अब मैं तुमसे बात नहीं करूंगा, अब मैं तुम्हारे साथ कोई ताल्लुक नहीं रखूंगा। कितने लोग हैं जो अपने साथियों के साथ ऐसा तहम्मुल रखते हैं कि कोई बात नहीं, तुमसे गलती हो भी गई तो कोई मसला नहीं, मैंने तुम्हें माफ कर दिया। इसमें अपने आप को नंबर दें कि मैं अपने साथियों के अंदर ऐसी बर्दाश्त रखती हूं जो मेरे साथ वाले। फिर चलो बाहर वालों के अंदर तो सारे हीरो बन जाते हैं। एक फ्रेंच फिलोसोफर था, उसने कहा नो वन इज हीरो इन हिज क्लोज सर्कल, कोई अपने करीबी लोगों में कोई हीरो नहीं होता। अब बाहर वालों में आपके सामने मैं कोई बड़ी चीज हूं, लेकिन क्या मेरे जो घर वाले हैं वो मेरे बारे में क्या कहते हैं? मैं अपने आप को खुद जांचूं, अगर जो मेरे करीब जो हर वक्त मेरे साथ रहने वाले हैं, अगर आप शायद 24 घंटे मेरे सामने रहे, मेरे साथ रहे, तो आप कहेंगे इनके अंदर तो कितनी खामियां। तो जो बाहर वाले होते हैं ना उनको इंप्रेस करना तो आसान होता है, हमसे दो बंदा चार दफा मिला, अच्छी तरह मिल गया, हमने मुस्कुरा के देखा, उन्होंने मुस्कुरा के सलाम दा किया, बस ठीक है, हम बड़े अपने आप को समझने लगते हैं कि हम बड़े बाइखलाक हैं, हम बहुत अच्छे। लेकिन असल तो इंसान का पता चलता है जो घर वालों के साथ वो कैसा है, जो उसके साथ हर वक्त रहते हैं उनके साथ कैसा है। तो ये इतनी प्यारी एक मिसाल है, बहुत पसंद आई मुझे कि आप सल्लल्लाहु अलैहि वसल्लम बीवियों के साथ, बीवियों के घर वालों को कैसे बर्दाश्त करते थे। आप देखिए बाज मर्द ना बीवी के घर वालों को बर्दाश्त नहीं करते, एंड वाइस वर्सा औरतें भी शोहर के रिश्तेदारों को बर्दाश्त नहीं करती, उनको भी अच्छे नहीं लगते वो। तो आप सल्लल्लाहु अलैहि वसल्लम की जोजा हैं उम्मे हबीबा, उनके भाई हैं मुआविया, वो मिलने के लिए आए, और इन दोनों बहन भाइयों में ना बहुत मोहब्बत थी, तो दोनों आपस में बैठ के बड़े प्यार से बातें कर रहे थे। अब थोड़ा सा आपको रिमाइंड करा दूं, मुआविया किन के बेटे हैं? अबू सुफियान के। अबू सुफियान कौन है? सबको पता है अबू सुफियान का। अच्छा, वो अपनी बहन के साथ बड़े प्यार से बातें कर रहे हैं, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने उम्मे हबीबा से पूछा, उम्मे हबीबा क्या मुआविया तुम्हें बहुत प्यारा है? वो फरमाने लगी हाँ या रसूलल्लाह, भाई मुझे बहुत प्यारा है। आपने क्या जवाब दिया? आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अगर ये तुम्हें बहुत प्यारा है तो मुझे भी बहुत प्यारा है। सुभान अल्लाह, कोई आदमी ऐसा कहेगा? अच्छा आदमियों को छोड़े, हम कहेंगे कि नहीं वो तो ऐसा कहेंगे नहीं, मैं ऐसे कहूंगी, मेरे शौहर कहेंगे मुझे मेरी बहन बहुत प्यारी है, मेरी माँ बहुत प्यारी, तो मैं कहूँ आपकी माँ जैसे आपको इतनी प्यारी है मुझे भी ऐसी ही प्यारी है। मर्दों के लिए तो सबने कहा नहीं, अब अपने लिए क्या कहते हैं। तो इतना बड़ा हौसला شوہر کے رشتے داروں کے لیے کیا میرے اندر ایسی برداشت ہے کہ دیکھ کے فوراً جیلس نہیں ہو جانا کہ یہ بس اس کو تو کام ہی ہے اپنے رشتے داروں کو ہی بس سیوا کرتی رہتی. نہیں, اتنی برداشت کہ ان کو بھی برداشت کیا اور آگے سے یہ فرمایا جیسے تمہیں محبت ہے نا مجھے بھی اسی طرح یہ بڑا پیارا ہے. تو اس نبی کی ہم بات کر رہے ہیں, یہ سارا آپ نے لکھا, اس کا جواب بھی لکھا, کتنے سوال ہو گئے آپ, ہو گئے 12 گیارہ ہو گئے, حالانکہ میں نے 12 بتایا آپ کو. چلیں میں آپ کو پھر سے پھر بتاؤں گی کہ کیا پہلا سوال, دوسرا سوال, تیسرا سوال ایک دفعہ اور دیکھ لیتے ہیں تاکہ پتا چل جائے کہ آپ کے کہیں اگر مسنگ ہوئے. پہلا سوال برداشت کا تھا جو میں نے آپ کو, مکہ میں جو تشدد ہوتا تھا مسلمانوں کے اوپر اور ان کے جو حالات تھے اس کے اوپر آپ کو کہا کہ دین کے راستے میں کوئی مصیبت آئے, پریشانی آئے, تکلیف آئے تو کیا کریں گے. نمبر دو میں نے آپ کو یہ بتایا کہ جب مسجد میں بدو نے پیشاب کیا آپ کے گھر کو کوئی ایسے گتا کر کے چلا جائے تو اس کے بعد آپ کا کیا رویہ ہوگا. پھر نمبر تین میں نے آپ کو یہ بتایا کہ ایک شرابی شراب پی پی کے واپس آتا تھا اور پھر وہ وہی کام کرتا رہتا تھا. ہم کسی کو کوئی برائی کرتے ہوئے دیکھتے ہیں, کوئی کسی گناہ میں ملوث دیکھتے ہیں تو کیا اپنے آپ کو بہت اونچا اور اس کو بہت نیچا کر کے لانتے تان تو نہیں کرنے لگتے, یا اس کی کوئی اچھائی نکال کے وہ مینشن کرتے ہیں کہ ہے تو یہ بھی اللہ کا ایک بندہ ہے, تو یہ بھی مسلمان, تو اس کے اندر یہ اچھائی بھی تو ہے. نمبر فور, آپ صلی اللہ علیہ وسلم کے سامنے قیدی لائے گئے اور ان کے ساتھ آپ نے کیا سلوک کیا, تو میں نے آپ کو بتایا کہ جس وقت آپ غلبہ پا لیتے ہیں کسی رشتے میں بھی تو اس وقت آپ کا کیا رویہ ہوتا ہے. پھر نمبر پانچ میں نے آپ کو بتایا کہ آپ کے ساتھ اگر ایسا ہو کہ مسجد والے آپ کو کہیں کہ مسجد نہیں کھولنی ہم نے آپ کے لیے تو آپ کیا کہیں گے اس ریئیکشن میں. جو ایک پبلک پلیس ہے, اللہ کا گھر ہے. پھر میں نے آپ کو چھٹی بات یہ کہی تھی کہ جب اذیت اپنوں کی طرف سے ملتی ہے, جیسے انصار نے یہ بات کی تو اس وقت آپ صلی اللہ علیہ وسلم کی برداشت کیسی تھی کہ تانے نہیں دیے, یہ نہیں کہا تم نے احسان کر لیا تو کیا بڑی بات کر لی, مجھے خرید تو نہیں لیا. تو آپ اس جگہ پہ ہوں جب آپ کے اوپر کسی نے احسان کیا ہوا وہ کوئی باتیں بنانے لگے تو تب کیسا لگتا ہے, پھر آپ جواب میں کیا کہتے ہیں. نمبر سات, غیر مذہب والوں کے لیے اگر ان میں سے کوئی آپ کا مہمان بنتا ہے یا غیر مذہب والا اگر کوئی آپ کا ملازم ہے یا آپ کے کوئی ایسا بیمار ہو جاتا ہے کیا آپ اس کی عیادت کرتے ہیں, ان کے ساتھ آپ کا کیا سلوک ہے. پھر میں نے نمبر ایٹ آپ سے یہ پوچھا کہ کوئی قرض کا مطالبہ کرتا ہے تو ہم کیا کہیں گے جبکہ وہ ناجائز بات کر رہا ہے اور اس میں سختی بھی ہے. پھر نمبر نائن میں نے آپ سے یہ پوچھا کہ جو ہاں گھر میں مہمان کا اب تذکرہ ہے کہ گھر میں کوئی مہمان بن کے آتا ہے تو آپ اپنے فریج سے کون سی چیز نکال کے اس کے سامنے رکھتی ہیں, اس کی کیسے خاطر مدارت کرتی ہیں, اور کوئی ایسا مہمان ہے اگر تو اس کے اندر ہی یہ بھی شامل کریں کہ جو بہت میس کرے گند چھوڑ کے جائے تو اس کے بعد آپ کیا کرتی ہیں. پھر میں نے آپ سے نمبر ٹین کوسچن یہ کیا تھا کہ اگر کوئی ایسا بندہ ہے جو جہالت والا ہے, کوئی ایسا ہے جو آپ کو کے ساتھ آپ پوزیشن پہ ہیں کسی عہدے پہ ہیں اور وہ اپنا حق مانگتا ہے لیکن سختی اس میں کرتا ہے اور بدتمیزی کرتا ہے تو تب آپ کیا کرتے ہیں. پھر ساتھیوں کے ساتھ آپ کی برداشت کتنی ہے کہ ساتھیوں سے کوئی غلطی ہو جاتی ہے تو آپ ان کو معاف کرتے ہیں یا اچھی طرح ان کو ایسے کرتے ہیں کہ دوبارہ کبھی وہ کام کرنے کے قابل نہ رہے. اچھا, پھر شوہر کے رشتہ داروں کے ساتھ میری برداشت کتنی ہے. تو اب یہ سارے واقعات سن کے کیا آج کے حالات دیکھ کے آپ کو لگتا ہے کہ ہم واقعی اس نبی کی امت ہیں؟ کیا واقعی ہم اس کے نام لیوا ہیں اس نبی کے؟ ہمارے رویوں میں, ہمارے دوسروں کے ساتھ بیہیویئرس میں اور ان بیہیویئرس میں کتنا زیادہ فرق ہے, جب آپ نے آپ کو نمبر دیں گے تو آپ کو خود ہی پتا چل جائے گا. ہم جو اپنے ملازموں کی چھوٹی سی غلطی معاف نہیں کرتے, اپنے بچوں کی, گھر والوں کی چھوٹی سی غلطی معاف نہیں کرتے, تو یہ بتائیں کہ دشمن کی کیا معاف کریں گے. ہم جس وقت ہم اوپر اپر ہینڈ پہ ہوتے ہیں ہم کسی کو نہیں چھوڑتے, اس کو برداشت نہیں کرتے, کسی غیر مذہب والے کے لیے ہمارے اندر ٹالرنس کتنی ہوتی ہے, ये सब सवालों के जवाब जवाब देंगे, खुद आपको मालूम हो जाएगा। लेकिन एक बात याद रखिएगा कि कल को हमने इस नबी का सामना करना है, उनको मुंह दिखाना है। ये ना हो कि वो ये कहें तो तुमने मेरे बाद मेरे मजहब के लिए कितना बैड नेम दुनिया में छोड़ा। तुम बजाय इसके कि इस मजहब को फैलाने वाले बनते, तुमने इस मजहब के लिए रुसवाई का सामान बने, रुसवाई जिल्लत का सामान बने। एहसान दानिश की एक किताब है, उसमें उन्होंने बड़ी एक प्यारी बात लिखी है, वो आपके साथ शेयर करूंगी एंड में, कि अंग्रेज के जमाने में दिल्ली में एक जेब कतरा था, तो उसके आगे बहुत सारे चेले थे। जब वो सारा दिन कमाई करते थे, जेबें काटते थे, तो रात को अपने गुरु के हाथ में लाके सारी कमाई रखते थे। एक दिन एक चेला आया, उसने सिर्फ 2 रुपए अपने गुरु के पास रखे, तो गुरु ने उसको बहुत डांटा कि सारा दिन में सिर्फ 2 रुपए। तो उसने कहा कि उस्तादी, आज मैंने बहुत बड़ा मोटा माल पकड़ा था, मैंने आज एक अंग्रेज की जेब काटी थी, बड़े पैसे थे उसमें, लेकिन जब मैं जेब काट के 4 कदम आगे गया तो मुझे ख्याल आया, अगर कयामत के दिन ईसा अलैहिस्सलाम ने मेरे नबी को ये ताना दे दिया, ये गिला कर दिया कि आपके एक उम्मती ने मेरे एक उम्मती की जेब काटी, तो मैं क्या जवाब दूंगा अपने नबी को? मेरे नबी मेरी वजह से वो ये ताना सुनेंगे? बस मैंने वापस जाके उस अंग्रेज को उसके पैसे दे दिए। वो गुरु उठा, उसने कहा, शाबाश बेटा, तूने खूब किया, ये ले, ये तेरा इनाम है, 10 रुपए तेरे। सिर्फ बताने की बात ये है कि कयामत के दिन हमें भी अपने नबी का सामना करना। कल को ये ना हो कि गैर मुस्लिम लोग ताना दें, या ईसा अलैहिस्सलाम, देखिए उसकी एक इनोसेंट बात थी, लेकिन उसमें कितनी वाकई हिकमत है कि वो ये कहें कि आपके उम्मतियों ने ये किया। कि आज हमारी जिम्मेदारी थी इन तक पैगाम पहुंचाने की, और हम तो अपने दीन को ही भूल गए, हमने अपने दीन को खुद छोड़ दिया, किसी और को क्या पैगाम देंगे? हमने अपने नबी की जिंदगी को खुद छोड़ दिया, हम किसी और को कैसे इस तरफ बुलाएंगे? तो आज सोचें, मेरे हरकतों, मेरी बुराइयों, मेरी जिहालत, मेरी अपने दीन से लाइल्मी की वजह से कल को कहीं मेरे नबी शर्मिंदा ना हो। तो सारी बातों का आपको तक ये पहुंचाने का मकसद यही है, अपने अंदर बर्दाश्त पैदा करनी है, क्योंकि हमारे नबी जिनकी जिंदगी पे हमने चलना है वो बहुत बर्दाश्त करने वाले थे। और मैंने आपको हर फेज ऑफ लाइफ में से बता दिया उन्होंने कैसे बर्दाश्त किया, किस 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 इंसान के साथ, किस किस मामले में, किस किस ताल्लुक के साथ, किस तरह उनकी जिंदगी में टॉलरेंस थी। तो हम उनसे आगे बढ़ के नहीं है, हम उनसे ज्यादा कोई आला शख्सियत नहीं है। अगर वो बर्दाश्त कर सकते थे तो हम क्यों नहीं कर सकते? अल्लाह ताला हम सबको तौफीक दे के हम बर्दाश्त करें, दूसरों की बातों को भी, अपने घर के मामलात में भी अल्लाह ताला हमें बर्दाश्त दे, बाहर भी बर्दाश्त दे। दुआ कर लेते हैं। सुभान अल्लाह व बिहमदीही, सुभान अल्लाह अलअज़ीम, सुभान अल्लाह व बिहमदीही, सुभान अल्लाह अलअज़ीम। اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. ربنا لا تؤاخذنا إن نسينا وأخطأنا. ربنا ولا تحمل علينا إصرا كما حملته على الذين من قبلنا. ربنا ولا تحملنا ما لا طاقة لنا به، واعف عنا واغفر لنا وارحمنا، أنت مولانا فانصرنا على القوم الكافرين. يا حي يا قيوم برحمتك نستغيث، يا حي يا قيوم برحمتك نستغيث. يا إلهي جو آج سنا ہے اللہ، جو آج پڑھا گیا اللہ تعالیٰ اس کو قبول اور منظور فرمانا. جتنے لوگ آئے ہیں یہاں پہ اللہ تعالیٰ تیرے نبی کی محبت میں ان کے نام کو سننے کے لیے، ان کی باتیں سننے کے لیے، اللہ ان کا آنا اور جانا قبول فرما. جنہوں نے اس مجلس کو منعقد کرنے میں جو بھی کوششیں کی, چھوٹی ہوں یا بڑی, اللہ تعالیٰ اس کا اجر عظیم ان کو عطا فرمانا, دنیا میں بھی اور آخرت میں بھی عطا فرمانا. اللہ ہر ایک کی کوشش کو قبول فرمانا, اللہ نیکیوں کے اور دروازے ان کے لیے کھول دینا, یا اللہ تعالیٰ ان کی اس نیکی کو اپنے ہاں قبول اور منظور فرما لینا. یا اللہ تعالیٰ جو جو لوگ آئے ہیں, جو سنا گیا پڑھا گیا, اللہ پڑھنے والی کو بھی اور سننے والوں کو بھی سب کو توفیق عطا فرمانا تیرے نبی کے اسوا پہ چلنے کی. یا اللہ تعالیٰ سب کو توفیق عطا فرمانا کہ ان رحمت للعالمین کے اسوا کو ہم صحیح طریقے سے فالو کر سکیں, اس پہ عمل کر سکیں, ان کی زندگی کو اپنا سکیں. یا اللہ وہ تو تیرے پیارے تھے اللہ, تیرے پاس اتنے بلند درجات رکھنے والے تھے. یا اللہ تعالیٰ ہم ان درجوں کو تو نہیں پہنچ سکتے, لیکن اللہ کچھ نہ کچھ ان کی زندگی میں سے تو پا سکتے. اللہ تو ہمارے لیے آسانی فرما دے اس زندگی پہ چلنے کی. اللہ تعالیٰ ہمیں باعمل بنا دے. اللہ وہ زندگی تجھے پسند آئی تھی اللہ, ہمیں ویسا بنا دینا. اللہ ان کو ہمارے رول ماڈل بنا دے. یا اللہ تعالیٰ ان کی زندگیوں کو سیکھنا, ان پہ عمل کرنا ہمارے لیے آسان کر دے, ہمیں توفیق عطا فرما دے. اللہ ایسی محبت ان کے لیے ہمارے دلوں میں ڈال دے کہ اس زندگی کو اپنی زندگی میں شامل کرنا, اس زندگی کے مطابق عمل کرنا ہمارے لیے آسان ہو جائے. یا اللہ جو انہوں نے کام کیے وہ ہمیں پیارے ہو جائیں, اور جن کاموں کو انہوں نے نہیں کیا اللہ ان کو ہماری زندگی سے نکال دے. اللہ ہم سب کے اندر برداشت کا مادہ پیدا فرما کہ ہم اپنے گھر والوں کے لیے برداشت کی صلاحیت رکھتے ہوں. اللہ اپنے بچوں کے لیے, اپنے شوہروں کے لیے ہمیں برداشت پیدا فرما دے, اپنے سسرال والوں کے لیے, میکے والوں کے لیے, رشتہ داروں کے لیے. اللہ اور جتنے اور مسلمان ہیں اور غیر مسلم ہیں, اللہ تعالیٰ سب کے لیے ہمارے دلوں کو بڑا کر دے, برداشت پیدا فرما دے. کہ اللہ ہمارے دل جو تنگ ہو چکے ہیں, اللہ دلوں کی تنگی سے ہم سب کو محفوظ رکھ. اللہ ہماری دلوں کی تنگی کو دور فرما دے, ہمارے دل بڑے کر دے. اللہ ہم تیرے دین کے, تیرے نبی کے, زندگی کے صحیح نمائندے بن جائیں. اے اللہ لوگ ہمیں دیکھیں تو اس دین کو پہچانے, اس کی نیک نامی اللہ ہماری وجہ سے ہو. یا اللہ تعالیٰ ہمیں ایسا نمائندہ بنا دے اس دین کا کہ ہم ہر طرف خیر پھیلانے والے بن جائیں, ہر طرف خیر کو لے کر چلنے والے بن جائیں. اللہ ہم سے اپنے دین کی بہترین خدمت لے لے, اس دین کو سیکھنا, سمجھنا, اس پہ عمل کرنا ہمارے لیے آسان فرما دے. یا اللہ جو قرآن کا سفر ہم نے شروع کیا, اللہ تعالیٰ اس میں برکت عطا فرما دے. اللہ صحیح سیکھنے کی توفیق عطا فرما, اس کا حق ادا کرنے کی توفیق عطا فرما. جو لوگ اس قرآن کی طرف نہیں آئے, اس کا مزہ انہوں نے نہیں چکھا, یا اللہ ان کے دلوں کو بھی اس طرف مائل کر دے. اللہ شیطان کے وسوسوں سے محفوظ رکھنا. اللہ شیطان تو چاہتا ہے کہ اس طرف لوگ نہ آئیں. یا اللہ تعالیٰ تو ہم سب کو اپنے کلام پاک سے جوڑ دے. اللہ یہ تیری رسی ہے, اللہ ہمیں توفیق دے کہ ہم تیری رسی کو مضبوطی سے تھام لیں. اللہ اپنی رسی کو تھامنے والا ہمیں بنا دے. یا اللہ اس دین کے پر چلنے والا ہمیں بنا دے. یا اللہ ہم اس دین کو بدنام کرنے والے نہ ہوں, اس دین کی رسوائی ہماری وجہ سے نہ ہو. یا اللہ تعالیٰ ہمیں صحیح نمائندگی کرنے کی توفیق عطا فرما. یا اللہ ہمیں ہماری اولادوں کو سیدھے راستے پر چلا دے, صراط مستقیم پہ چلا دے. جو جو جن کے جو فوت شدگان ہیں اللہ تعالیٰ ان کی مغفرت فرما دے, ان کی قبروں کو کشادہ فرما دے, اللہ نور سے منور فرما دے. اللہ وہ تو دنیا سے جا چکی, اپنے لیے کچھ نہیں کر سکے. یا اللہ ہمیں ان کے لیے صدقہ جاریہ بنا دے. یا اللہ تعالیٰ جو جو بیمار ہیں, جس کے گھر میں بچے بیمار ہیں, جن کے ہاں کوئی بھی بیمار ہیں یا خود بیمار ہیں, اللہ تمام کو شفا کاملہ اجل عطا فرما. اللہ تعالیٰ تمام بیماروں کو تو شفا عطا فرما, شفا تیرے ہاتھ میں اللہ تعالیٰ تو شفا عطا فرما. یا اللہ تعالیٰ جس کے عزیز و اقارب میں سے کوئی بیمار ہے, اللہ تمام کو شفا کاملہ اجل عطا فرما دے. یا اللہ رزق حلال عطا فرما, اوپر والا ہاتھ عطا فرما, قناعت والی زندگی عطا فرما. یا اللہ حرام لقمے سے ہم سب کو محفوظ رکھنا, حرام زندگی سے محفوظ رکھنا. اللہ بری رات سے, بری گھڑی سے محفوظ رکھنا. اللہ تعالیٰ جو ہماری تقدیر میں لکھا ہوا, اللہ تقدیر میں ہماری خیر ہی لکھنا, جس میں ہمارے لیے خیر ہو, جس میں ہمارے لیے خوشیاں اور ہماری بھلائیاں ہوں. اللہ تعالیٰ تو ہمیں نعمتوں کے زوال سے محفوظ رکھنا. جو نعمتیں ہمارے پاس ہیں ہم ان کا شکر نہیں ادا کر پاتے, اللہ ہم سے ناشکری ہو جاتی ہے. اللہ ہمیں اپنی شکر گزار بندیاں بنا لے. اللہ تعالیٰ نعمتوں کے زوال سے ہمیں بچا لینا. اللہ اپنی ناراضگی سے ہم سب کو محفوظ رکھنا. اللہ اچانک آ جانے والی سزا سے ہم سب کو محفوظ رکھنا. اللہ نرمی سے ہدایت عطا فرما دے, سیدھے راستے پر چلا دے. اللہ اور مرتے دم تک ہمیں ایمان پہ رکھنا, ہماری اولادوں کو ایمان پہ رکھنا. اللہ ہماری اگلی نسلوں کو ایمان پہ پیدا فرمانا اور ایمان پہ ان کا خاتمہ ہو. یا اللہ ہماری نسلوں میں بھی کوئی کافر پیدا نہ ہو. یا اللہ تعالیٰ ہم سب کو ایمان پہ دنیا سے اٹھانا, کلمہ نصیب فرمانا, اللہ جان کنی کے حساب سے محفوظ رکھنا, اللہ قبر کی سختیوں سے محفوظ رکھنا, قبر کے بھینجنے سے محفوظ رکھنا, قیامت کے دن کی رسوائیوں سے ہم سب کو محفوظ رکھنا. اللہ اس دن ہمارے گناہوں کی پردہ پوشی فرمانا, ہمارے گناہوں کی پردہ پوشی فرمانا, اپنے تمام عذابوں سے محفوظ رکھنا. اللہ نہ ہم دنیا کے عذاب سہ سکتے نہ آخرت کے, اللہ تو ہمیں ایسے ہی معاف فرما دینا, تمہاری مغفرت فرما دینا. اللہ نہ دنیا میں سزا عطا فرمانا نہ آخرت میں دینا. اللہ تعالیٰ ہم تیرا حق نہیں ادا کر سکتے, نہ کر سکے ہیں. اللہ جتنی نعمتیں تو نے ہمیں دی ہم نہیں حق ادا کر سکے. اللہ ہمیں معاف فرما دینا, ہمیں معاف فرما دینا, ہمیں ہماری نافرمانیوں پہ معاف فرما دینا, اللہ ہماری ناشکریوں پہ معاف فرما دینا. یا اللہ تعالیٰ جو ہم برے کلمات منہ سے نکالتے ہیں اللہ اس پہ معاف فرما دینا. اللہ تعالیٰ زبان کی وجہ سے کتنے ہی لوگ جہنم میں چلے جائیں گے, اللہ ہمیں زبان کی آفات سے محفوظ رکھنا. اللہ زبان سے ہمارے جو باتیں ہو جاتی ہیں اللہ, کتنی باتیں ایسی ہو جاتی ہیں پتہ نہیں تجھے کتنی ناراض کرتی ہوں, ہمیں معاف فرما دینا. ہمیں زبان پہ قابو کرنے کی توفیق عطا فرمانا. اس زبان سے نکلے تو خیر ہی نکلے, اللہ برائی کی باتوں سے محفوظ رکھنا. یا اللہ تعالیٰ ہمیں اتنی توفیق دینا کہ ہم وہی باتیں منہ سے نکالیں جس میں خیر ہو, جس میں بھلائی ہو. اللہ جو تیرے پسند والی ہوں اللہ وہ باتیں ہماری زبان سے نکلیں. اللہ تعالیٰ ہم اس قابل تو نہیں ہیں تیری جنت کے, لیکن اللہ اپنی رحمت سے ہم سب کو, ہماری اولادوں کو, ہمارے گھر والوں کو اللہ جنت میں داخل فرمانا. جو ہمارے قرآن کے ساتھی ہیں اللہ ہمیں ان کے ساتھ جنتوں میں داخل فرمانا, جنت کے اعلیٰ درجات عطا فرمانا. جیسی ہم دنیا میں مجلسیں منعقد کرتے ہیں اور تیرا ذکر کرتے ہیں اللہ جنت میں ہماری ایسی مجلسیں ہمیں عطا فرمانا. جہنم کے عذابوں سے بچانا, جہنم کی ایک آنچ بھی ہم سہ نہیں سکتے, اللہ ہمیں محفوظ رکھنا جہنم سے. اللہ اپنی ہر طرح کی سزا سے محفوظ رکھنا. اللہ ہم کچھ بھی سہ نہیں سکتے. یا اللہ ہمیں ہماری اولادوں کے ذریعے ہمیں نہ آزمانا, اللہ ہماری اولادوں کے ذریعے ہمیں آزمائش میں نہ ڈالنا, اللہ ہماری صحت کے ذریعے ہمیں نہ آزمانا. یا اللہ تعالیٰ اور کسی ذریعے سے بھی ہمیں ایسی آزمائش میں نہ ڈالنا کہ ہمارا ایمان جاتا رہے. اللہ ہم بہت کمزور ہیں یا الہی, ہم بہت کمزور ہیں, ہم نہیں سہ سکتے. اللہ تعالیٰ اللہ ہماری برداشت سے زیادہ ہم پر بوجھ نہ ڈالنا. یا اللہ تو ہمیں ایسے ہی معاف فرما دینا, تو ہمیں ایسے ہی معاف فرما دینا. یا اللہ تعالیٰ جو نبی کریم صلی اللہ علیہ وسلم نے اپنے لیے اپنی امت کے لیے دعائیں کی ہم سب کے حق میں قبول اور منظور فرمانا. یا اللہ تعالیٰ جو ان کی سنت کے مطابق کام ہے اللہ وہ ہمیں کرنے کی توفیق عطا فرما, اور بدعتوں کو چھوڑنے کی توفیق عطا فرما. یا اللہ وہی کام ہم کریں جو تیرے نبی نے کیے زندگی میں اللہ, اور ان کاموں سے ہم سب کو محفوظ رکھنا, بچا کے رکھنا جو انہوں نے نہیں کبھی کیے. اللہ ہمیں اپنی رضا والی زندگی عطا فرما دے. میرے مالک تو وہ زندگی نہ دینا جس میں تیری ناراض کی ہو. اللہ کوئی قدم ایسا ہمارا اس زندگی میں نہ اٹھے جس میں تو ہم سے ناراض ہو. ہم تیری ناراضگی نہیں سہ سکتے اللہ, تو ہم سے راضی ہو جا میرے رب, تو ہم سے راضی ہو جا. اللہ جتنے لوگ یہاں آئے ہیں اللہ تیرا ذکر سننے کے لیے, تیرے نبی کی باتیں سننے کے لیے, اللہ ان کا ایک ایک قدم تو قبول فرما لے. اللہ جتنے حاضرین مجلس ہیں اللہ تو ان سے راضی ہو جا. اللہ ہم سب سے راضی ہو جا. ہم یہاں سے اٹھے تو تو نے ہمیں بخش دیا ہو, تو ہم سے راضی ہو چکا. اللہ تو ہم سے خوش ہو جانا, ہم بہت کمزور ہیں اللہ تو ہم سے خوش ہو جانا. اللہ ماں بھی اپنے اس بچے پہ زیادہ رحم کرتی ہے جو کمزور ہوتا ہے, بہت کمزور ہے. یا اللہ ہم کچھ سہ نہیں سکتے, اللہ تو ہمیں ایسے ہی معاف فرما دینا, ہمیں ایسے ہی معاف فرما دینا. یا اللہ دنیا کی بھی ذلت و رسوائیوں سے محفوظ رکھنا, اور آخرت کی بھی ذلت و رسوائیوں سے محفوظ رکھنا. دنیا میں بھی عزت سے رکھنا, اور اللہ زمین کے نیچے بھی عزت سے لے کر جانا. یا اللہ تعالیٰ شیطان کے وسواس سے, ہمارے نفس کے وسوسوں سے ہم سب کو محفوظ رکھنا. اللہ شیطان ہمیں بار بار بہکا دیتا ہے, اللہ تعالیٰ تم ہمیں اپنی پناہ میں لے لے, اپنی پناہ میں لے لے, ہماری اولادوں کو اپنی پناہ میں لے لے. اللہ ایمان کے جو لٹیرے ہیں ان سے ہمیں محفوظ رکھنا. آج کے جتنے فتنے ہیں اللہ ان سب سے ہمیں, ہماری اولادوں کو, ہماری نسلوں کو محفوظ رکھنا. یا اللہ ہمارے شوہروں کے سائے ہمارے سر پہ سلامت رکھنا. اے اللہ تعالیٰ جن جن کے گھروں میں جو پریشانیاں ہیں، جو مشکلات ہیں اللہ، جو جھگڑے ہیں اللہ تعالیٰ، تو سب کو دور فرما دے اللہ، اپنی رحمت سے دور فرما دے گھروں میں اللہ، آپس میں محبتیں پیدا فرما دے، آپس میں دلوں کو جوڑ دے اللہ، ہمارے دلوں سے کینے، بغض، حسد، یہ سب چیزیں نکال دے اللہ، ہمارے دلوں کو صاف ستھرا کر دے اللہ، ہمارے دلوں کے اندر پیار، محبت ایک دوسرے کے لیے، نرمی ایک دوسرے کے لیے پیدا فرما دے یا اللہ، ہماری سختیوں کو دور کر دے، ہمارے دل کیوں سخت ہو گئے کہ کسی کو معاف نہیں کرتے، اللہ ہمیں معاف کرنے والا دل عطا فرما، اللہ ہمیں معاف کرنے والا دل عطا فرما، جو دوسروں کو معاف کر دے، جو دوسروں کی غلطیوں سے درگزر کر دے، اور اللہ تو بھی ہمیں معاف کر دے کہ ہم تیرے بندوں کو معاف کرنے والے بن جائیں یا اللہ تعالیٰ، ہماری وہ زندگی عطا فرما جو تیری پسند کی ہو اللہ، جو تیری پسند کی ہو اللہ، وہ زندگی عطا فرما اللہ، قرآن پہ صحیح طور پہ چلنے کی توفیق عطا فرما یا اللہ تعالیٰ، تو ہماری تمام دعاؤں کو قبول اور منظور فرما لے اللہ، جو بھول گئی ہیں اللہ ان کو بھی قبول اور منظور فرما لینا، تجھے ہماری ضرورتوں کا پتہ ہے، ہماری جو حالات ہیں ان کا پتہ ہے یا اللہ تعالیٰ، جس جس کی جو جائز حاجات ہیں، جو خواہشات ہیں اللہ، سب کی پوری فرما دے، ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم صلى الله تعالى على خير خلقه محمد وعلى اله واصحابه اجمعين برحمتك يا ارحم الراحمين امين يا رب العالمين سبحانك اللهم وبحمدك نشهد ان لا اله الا انت نستغفرك ونتوب اليك